मुफ्ती तारिक मसूद के बयानात के लिए मुफ्ती साहब के ऑफिशियल चैनल मुफ्ती तारिक मसूद स्पीचेस को सब्सक्राइब करें।
अल्हम्दुलिल्लाह नहमदुहु व नुसल्लि अला रसूलिहिल करीम अम्मा बाद फऔजु बिललाह मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम والذين هم لأماناتهم وعهدهم راعون والذين هم بشهاداتهم قائمون والذين هم على صلاتهم يحافظون أولئك في جنات مكرمون। سورہ معارج کی یہ آیات ہیں جن پر درس چل رہا ہے۔ اللہ تعالیٰ نے اہل ایمان کی علامتیں بیان کی ہیں، وہ علامتیں جب تک آپ کے اندر پیدا نہیں ہوں گی آپ مومن نہیں کہلاؤ گے اللہ کی نظر میں۔ ہماری نظر میں مومن اس کو کہا جاتا ہے جس نے شناختی کارڈ میں مذہب کے خانے میں اسلام لکھا ہوا ہو، اللہ کی نظر میں اتنا کافی نہیں ہے۔ آپ کے اندر کچھ علامتیں پائی جائیں گی، کچھ باتیں پائی جائیں گی تو پھر اللہ مانے گا کہ آپ مومن ہو، کیونکہ مومن اسے کہتے ہیں جس کا اللہ پہ ایمان ہو، وہ مانتا ہو کہ ہمیں کسی نے پیدا کیا ہے، ہم خود بخود نہیں بنے، وہ یہ مانتا ہو کہ جس نے ہمیں پیدا کیا ہے وہ ہم سے رابطے میں بھی ہے، اور رابطہ اس نے کس کے ذریعے کیا؟ پیغمبروں کے ذریعے۔ جو پیغمبروں کو نہیں مانتا اللہ کی نظر میں وہ بھی مومن نہیں ہے۔ میں بار بار اس کی ایک مثال دیتا ہوں، ایک صاحب آپ کو آرڈر دیتے ہیں یہ کرو وہ کرو، آپ کچھ بھی بات نہیں مانتے، تو وہ پھر آپ کو کہتے ہیں بیٹا میں تمہارا باپ ہوں یار، تم کچھ مانتے ہی نہیں ہو، تو آپ کہیں ہاں میں آپ کو اپنا ابا تو مانتا ہوں، تو پھر بیٹا تھوڑا سا پانی پلا دو پیاس لگ رہی ہے، آپ کہیں میں آپ کو اپنا ابا تو مانتا ہوں لیکن میں پانی نہیں پلاؤں گا آپ کو، میں آپ کو اپنا ابا تو مانتا ہوں لیکن آپ کی کوئی بات نہیں مانوں گا، میں آپ کو اپنا ابا تو مانتا ہوں لیکن یہ نہیں کروں گا وہ نہیں کروں گا، تو پھر ابا کیا کہے گا؟ بیٹا یہ تکلف کی ضرورت بالکل بھی نہیں ہے، مجھے اپنا ابا کہنے کے تکلف کی ضرورت نہیں ہے۔ ایک خاتون ہے، اس کا میاں نان نفقہ بھی اٹھاتا ہے، اس کا خرچہ بھی اٹھاتا ہے، اس سے کوئی کام کا کہتا ہے تو وہ کہتی ہے کہ آپ میرے ہسبینڈ ہو، لیکن مانتی کچھ بھی نہیں ہے۔ جمشید، ہسبینڈ کا نام ہے جمشید، سلام دعا زیادہ اچھی رکھی ہوئی ہے غفار بھائی سے، ستار بھائی سے، سلیم بھائی سے، تو شوہر کہتا ہے میں جب تم سے بات کرتا ہوں تو بالکل بات ہی نہیں کرتی، اور جب جمشید غفار صاحب آئیں گے تو ایک دم فری ہو جاتی ہو، تو کیا کنفرم بھی ہے تمہیں کہ میں تمہارا ہسبینڈ ہوں؟ وہ جواب میں کہتی ہے نہیں، ہسبینڈ تو کون ہے؟ آپ ہی ہو۔ جب بار بار وہ آپ کو ہسبینڈ بولے گی تو ایک دن آپ بولو گے کہ اس تکلف کی ضرورت نہیں ہے، میں لعنت بھیجتا ہوں ایسے ہسبینڈ پہ، آپ یہاں تک آ جاؤ گے۔ اسی طرح بیگم آپ سے بولتی ہے نان نفقہ برداشت کرو، میرا خرچہ اٹھاؤ، کچھ بازار سے انڈے لے آیا کرو، دودھ دہی لے آیا کرو، آپ کو کیوں لے آیا کروں؟ بھائی میں تمہاری وائف ہوں، تم نہیں مانتے؟ ہاں میں مانتا ہوں تم میری وائف ہو، تمہارا نکاح بھی مفتی طارق مسعود صاحب نے میرے ساتھ پڑھایا تھا، اور میں مانتا ہوں نادرہ کے ڈاکومنٹس ہیں، سب کچھ ہے، میں ثبوت ہے۔ تو اچھا پھر باہر جا رہے ہو، دہی لیتے ہوئے آنا، آلو پیاز لیتے ہوئے آنا، کسی سے منگوا لو، کھانا پکانا ہے، نان نفقہ، گیس کا بل آیا ہوا ہے، بجلی کا بل آیا ہوا ہے، بچوں کے اسکول کی فیس ہے، آپ کہتے ہو یہ میں نہیں کر سکتا، پھر وہ کہے گی تو میں آپ کی بیوی نہیں ہوں؟ آپ جواب کو بیوی تو ہو بھائی۔ تو ایک دن غصے میں آ کے وہ بیوی کیا کہے گی؟ یہ جو مجھے اپنی وائف کہتے ہو اس تکلف کی ضرورت بولو نہیں ہے۔ دنیا میں کوئی بھی رشتہ، جب ہم کسی سے کوئی رشتے کا اظہار کرتے ہیں تو اس پہ کچھ نہ کچھ ذمہ داریاں عائد ہو جاتی ہیں۔ یہ دنیا میں انگریز وہ واحد قوم ہے جو ایک دوسرے سے رشتے کا اظہار بھی کرتے ہیں لیکن پھر بھی کسی کی کوئی ذمہ داری اٹھانے کے لیے تیار نہیں ہوتے۔ یہ پروٹوکول قدرت نے صرف انگریزوں کو دیا ہے۔ نہیں آئی سمجھ؟ بہت گہری بات کی ہے، جو بہت بہت ہائی لیول کی بات ہوئی ہے۔ یہاں وہ لوگ آیا کریں جن کی مینٹیلٹی عام پبلک سے بہت زیادہ اونچی ہے، درمیانے لیول کے لوگ نہیں آیا کریں، میری بات سن لیں، بہت گہری بات کہہ دی میں نے۔ انگریزوں میں ریلیشن ہوتے ہیں، میاں بیوی کا ریلیشن بھی ہوتا ہے، گرل فرینڈ بوائے فرینڈ کا ریلیشن بھی ہوتا ہے، دوستی کا ریلیشن بھی ہوتا ہے، نہیں آئی بات؟ ہوتا ہے نا۔ تو اب میاں بیوی کے ریلیشن میں کیا ہوتا ہے؟ شوہر کے ذمے بیوی کا نان نفقہ نہیں ہے، ریلیشن دیکھو، یعنی بیوی شوہر سے یہ نہیں کہہ سکتی کہ گیس کا بل تم دو، بجلی کا بل تم دو، بلکہ دونوں آدھا آدھا دیں گے، سمجھ رہے ہو؟ شوہر بیوی سے یہ نہیں کہہ سکتا میرے سر میں درد ہو رہا ہے چائے بنا کے پلاؤ۔ اگر شوہر نے بیوی سے یہ کہہ دیا
تو بیوی کے سر میں بھی درد ہونا شروع ہو جائے گا کہ مجھے یہ کیوں کہا، میں کوئی نوکرانی ہوں. تو اسی وجہ سے وہاں ہسبینڈ اور وائف کا مطلب پتہ ہے کیا ہوتا ہے؟ وہاں ہسبینڈ اور وائف کا مطلب ہوتا ہے کہ اتفاق سے دونوں ایک ہی گھر میں لائف گزاریں گے، اور اسی حسن اتفاق میں ایک آدھ بچہ بھی اگر پیدا کر لیں تو کوئی ٹینشن کی بات نہیں ہے، کوشش کریں گے مل کے پال لیں، آدھا تمہارا آدھا ہمارا وغیرہ وغیرہ. تو وہ ریلیشن کی ایسی کی تیسی. وہاں باپ بیٹے کا ریلیشن بھی ہوتا ہے، اگر باپ ہو تو پھر ریلیشن بھی ہوتا ہے. لیکن اس ریلیشن میں کیا ہوتا ہے؟ کوئی ایک دوسرے کے حقوق بولو نہیں، کچھ بھی نہیں ہے. تو یہ ریلیشن نہیں ہوتا، یہ انڈیویجولیزم ہے. آج کل ایک اور بدعت ہماری سوسائٹی میں چل پڑی ہے، ابا مر گئے، آپ کا کل کوئی پروگرام تھا، آپ اس پروگرام میں چلے گئے بڑے ہنسی خوشی، لوگ کہہ رہے ہیں دیکھو کیسا پروفیشنل آدمی ہے، اپنے پروفیشن کو اپنے تمام رشتوں پہ اس نے ترجیح دی ہے، ابا کی پرسوں یا کل ڈیتھ ہوئی ہے اور یہ کام پہ پہنچا ہوا ہے، ویل ڈن ویل ڈن. یہ ہوتے ہیں عزم کے پکے. میرے بھائی ایک بات خوب اچھی طرح سمجھ لو، یہ جو انڈیویجولزم ہے نا، اس کو بہت بہترین ناروں میں اور خوبصورت شیرے میں ڈبو کے زہر کھلایا جا رہا ہے آپ کو. یہ اس کی علامت ہے. آپ کے ابا کا آج ڈیتھ ہوئی اور آپ آفس چلے گئے، اس کا مطلب یہ نہیں ہے کہ آپ اپنے آفس کے ساتھ مخلص ہو، اس کا مطلب یہ تمہارا اپنے باپ سے کوئی ریلیشن تھا ہی نہیں. جس کی موت پہ تمہیں اتنا بھی غم نہیں ہوا کہ تم ایک دن کی چھٹی کر لیتے. نہیں آئی میرا خیال ہے بات سمجھ میں؟ آج اس کو بھی بڑے اچھے الفاظ سے پیش کیا جا رہا ہے، باپ مر گیا ہے تو اس پہ کوئی فرق نہیں، اس کا ڈرامہ اسی طرح سے چل رہا ہے. ایک ایکٹر نے اپنا بیان دیا، بہت پرانی بات ہے، اب جیبت نہیں ہوگی کسی کی، اس نے کہا میں ایک پروگرام میں تھا، میں ایکٹنگ کر رہا تھا، ڈرامہ بنا رہا تھا، مجھے اطلاع ملی میرے باپ کی ڈیتھ ہو گئی ہے، لیکن میں نے اسی شو کو کنٹینیو رکھا، لوگوں نے بڑی کلیپنگ کی، واہ واہ زبردست. بھائی تیرے باپ کی موت ہوئی ہے، تیرا کوئی ریلیشن نہیں ہے اپنے باپ سے، تیرے پاؤں سے زمین نہیں نکلی سن کے. لیکن یہ جو سیکولر لوگ ہیں، یہ جو نام نہاد لبرل لوگ ہیں نا، ان کے جب آپس کے ریلیشن ختم ہو گئے، باپ بیٹے کا ریلیشن ختم، ماں اولاد کا ریلیشن ختم، میاں بیوی کا ریلیشن ختم، تو انہوں نے یہ ماننے کے بجائے کہ ہماری اور جانوروں کی زندگی میں فرق ختم ہو گیا ہے، یہ ماننے کے بجائے اس ریلیشن کے خاتمے پہ لیبل بہت اچھا لگا دیا کہ ہم اپنے پروفیشن سے کیا ہیں، مخلص. نہیں آ رہی سمجھ میں بات؟ تو بڑا اچھا لیبل لگا دیا. میں اس کی پھر وہی مثال دیتا ہوں جو میں نے ایک دفعہ بیان میں دی تھی، پھر میں آگے چلتا ہوں. میں نے آپ کو بتایا تھا نا کینیڈا میں ایک مولانا صاحب مجھ سے ملے، 35 سال پہلے وہ کینیڈا گئے تھے. تو 35 سال پہلے انہوں نے بڑی دین کی خدمت کی، تبلیغ جماعت سے ان کا تعلق تھا، بہت اللہ نے ان کو نوازا. وہ کہتے ہیں یہاں لوگوں کو حلال کھانے کو نہیں ملتا تھا. کہہ رہے 35 سال پرانی بات ہے کہ میں ایک ہاسپٹل میں گیا تو ایک خاتون انگریز عورت میک اپ میں پوری چمک چھلو بنی ہوئی، وہ لوگ بنتی نہیں ان کے حساب سے جو بھی چمک چھلو ہوتا ہے، وہ بنی ہوئی آئی ہوئی ہے ہاسپٹل اور کہہ رہی ہیں کہ غصے میں بیٹھی ہوئی ہیں. میں نے کہا کیا ہو گیا بھائی؟ کہتی ہیں ایکچولی میرے ہسبینڈ کی ڈیتھ ہو گئی ہے، تو ڈیتھ ہوئی ہے، رات کو اٹیک ہوا ہے اس کو، آج اس کی باڈی کو میں ہاسپٹل میں لے کے آئی ہوں، کچھ سائن وغیرہ میں نے کرنے، پھر یہ لوگ دفنائیں گے، تو سائن کروانے میں مجھ سے ڈیلے کر رہے ہیں، مجھے آفس کی دیر ہو رہی ہے اور یہ سائن کروانے میں کیا کر رہے ہیں. نہیں آئی میرے خیال ہے بات؟ کہتے ہیں میں نے کہا یار ہمارا باپ کی یا ہماری عورت میں شوہر کی ڈیتھ ہو جائے، پہلی بات وہ ایسے چمک چھلو نہیں بنے گی، وہ دوسرا کم از کم اس دن تو آفس سے چھٹی کرے گی نا، کیا خیال ہے؟ اس کے تو ہوش ہی ٹھکانے نہیں ہوں گے. میرا میاں چلا گیا اور میاں بھی رات گھر میں ساتھ تھا، یہ نہیں کہ کوئی میاں الگ رہ رہا ہے اور بیوی الگ، اکٹھے رہ رہے ہیں. نہیں آئی میرا خیال ہے بات؟ اس لیے میرے بھائی میں بار بار کہتا ہوں، یہ تو مذہب کو جو چھوڑ رہے ہو نا، مذہب سے جو، اس سے تمہیں عیاشی نہیں ملے گی، اس سے پاٹ لگ جائے گی تمہاری، صحیح ہے نا؟ ایسی محبتیں مارکیٹ سے کیا ہو جائیں گی، شارٹ ختم. کل تم مرو گے، تمہارا بچہ جا رہا ہوگا آفس 3-piece suit or tie میں، کہہ رہے بھائی جو مرنے والا تھا مر گیا، اب میں کیا کروں. میرے پاس تو ایسے ایسے واقعات ہیں، ہوش اڑا دیں آپ کے. تو کہتے ہیں میں حیران کہ یار تجھے کوئی غم نہیں ہے. میں ہی نہیں کہہ رہا، ساری انگریز عورتیں ایسی ہوتی ہیں، کوئی غم زدہ بھی ہوتی ہے، کسی کا کوئی بھی ریلیٹو دنیا سے چلا جائے کچھ نہ کچھ غم تو ہوتا ہے نا. لیکن جب اس طرح کے کچھ واقعات سامنے آنا شروع ہو جائیں تو اس سے اتنی بات تو پتہ چل جاتی ہے کہ فیوچر سب کا یہی ہے، क्योंकि जिस ट्रैक पे वो चल पड़े हैं ना, उस ट्रैक का अंजाम क्या है बोलो, वो यही है। एंड में सब ऐसा ही हो जाएंगे, एंड में सब ऐसा ही हो जाएंगे, कोई रिलेशन विलेशन आपस में नहीं रहेगा। तो कह रहे हैं वो चम्मक छल्लो बनी हुई और कह रही है एक्चुअली मुझे देर हो रही है, मेरे हस्बैंड की डेथ बॉडी पड़ी हुई है और मुझसे साइन ले रहे हैं, मैं मुझे ऑफिस की देर हो रही है। कह रहे हैं, मैंने कहा भाई कोई सोग भी कोई चीज होती है, तो ऐसे ही आजकल ये भी बहुत सोसाइटी में चल पड़ा है कि अब्बा मर गए, भाई मर गया, कोई गम ही नहीं हो रहा मेरे भाई। तो इसको आप अच्छा लेबल लगाओ, आप बोलो माशाल्लाह कितना सबर है। सबर जब होता है जब गम हो और आप सबर करें, गम ही नहीं हो रहा इसको सबर नहीं कहते हैं। इसको कहते हैं आपको कोई मोहब्बत दो टके की भी नहीं थी अपने बाप से या अपनी मां से। बाप से बड़ी कोई नेमत हो सकती है क्या? हम ये नहीं कह रहे बेसब्री का मुजाहरा करो आप, लेकिन ये जो इंडिविजुअलिज्म हमारी सोसाइटी में आ रहा है ना, कोई भी किसी पे डिपेंड नहीं करता, रिश्ते आपस में खत्म, तो ये हमारा नहीं है। ये कहां से आ रहा है ये सारा माल हमारे पास? क्योंकि मजहब गया तो रिश्ते गए। तो मैं इस पे बात कर रहा था कि जब भी आपका किसी से रिश्ता होता है, कोई ताल्लुक होता है, तो इस्लाम में उस ताल्लुक का मतलब ये होता है कि कुछ जिम्मेदारियां वो उठाएगा, कुछ जिम्मेदारियां आप, और उसके उस जिम्मेदारियां उठाने की बेस रिलेशन होगा, कॉन्ट्रैक्ट नहीं होगा। नहीं आई बात मेरा ख्याल? देखो जब आप होटल में जाते हैं खाना खाने के लिए, तो जो वेटर है आपकी खिदमत करता है, पहले आएगा मेज साफ करेगा, फिर आपसे पूछेगा क्या क्या चाहिए, फिर आप कहेंगे, फिर वो पूरी लिस्ट पेश करेगा, चने की दाल है, माश की दाल है, कढ़ाई है, बकरे की कढ़ाई है, दुम्बे की कढ़ाई है, और चाप है, और फलाना है, ढिमकाना है, पूरे लोग रट्टे लगा के आए हुए होते हैं, क्या चाहिए आपको? आपने बीसियों चीजें पढ़ने के बाद बोले चने की दाल चाहिए। नॉर्मल लोग यही कर रहे होते हैं। एक लतीफा याद आ रहा है मुझे, औकात दाल की होती है लेकिन वो भरम ऐसे मार रहे होते हैं, चापे भी हैं, अच्छा मलाई कोटी भी है, अच्छा ये भी है, अच्छा वो भी है, ऐसा है कि अभी कुछ कभी कभार सब्जी भी खानी चाहिए, ऐसा कर दो दाल ले आ, तो भरम भी हो गए कि इतने बड़े सेठ हैं, इतने बड़े सेठ हैं कि कभी कभार ये सब्जी भी खा लेते हैं, तो आज इनका सब्जी खाने का दिल कर रहा। तो ये भी भरम होते हैं लोगों के। वो है ना, वो एक घर में क्या हुआ, एक मेहमान आ गए, गरीब लोग थे, तो अब मेहमान ने बेगम से बोला कि घर में क्या है, उसने कहा दाल है, कहा यार सॉरी मेजबान ने बेगम से बोला कि घर में क्या है, बेगम ने बोला दाल है, उसने बोला यार तो भाई बेइज्जती हो जाएगी, जब मेहमान के सामने दाल रखेंगे मेहमान बोलेगा तुम तो गरीब लोग हो। तो औरत बड़ी होशियार थी, उसने कहा ऐसा करना कि मैं एक देवची गिराऊंगी, तुम कहना बेगम क्या गिर गया, मैं कहूंगी वो हो कोरमे की देवचे पे मेरी कोनी लगी और कोरमा गिर गया, मैं कहूंगा चलो कोरमा जाया हो गया, बिरयानी तो है ना वो ले आओ, फिर तुम धड़ाम से देवची गिराना, मैं क्या हुआ ओहो मेरी कोहनी लगी वो बिरयानी की देवची भी गिर गई, ऐसे कर करके आखिर में बोलेंगे भाई दाल रह गई है चलो अब दाल ले आओ, तो भरम भी रह जाएंगे और मेहमान भी खाना खा लेगा। तो मेहमान के सामने बैठे में एकदम धड़ाम की आवाज आई, बेगम क्या गिर गया, उसने कहा दाल की देवची गिर गई, वो कोहनी इत्तेफाक से किस पे लग गई, दाल की देगची पे। तो खैर, तो जो होटल में वेटर है वो भी आपकी खिदमत करता है, क्या ख्याल है, वो भी आपकी खिदमत करता है, और जो होटल का ओनर है वो भी बार दफा आपके पूछ लेता है खाना कैसा लगा आपको, अगर अच्छा नहीं लगा तो बता दें आइंदा हम थोड़ा सा मिर्चें कम डालेंगे। एक तो होटल वालों को और दावत वालों को मैं एक सजेशन देता हूं, लाजमी मेरा मौजू नहीं है लेकिन लाजमी है, आजकल होटलों में बिरयानियों में खानों में नमक बहुत ज्यादा डाला जा रहा है दावतों में, कहते हैं टेस्ट के लिए, इससे लोगों का बेड़ा गरक हो रहा है, जो ब्लड प्रेशर के मरीज है ना वो घर जाके सोते हैं और सुबह जब उठते हैं तो उनका कोई ना कोई दिमाग की रग ब्लड प्रेशर की वजह से फट चुकी होती है, ये बहुत दफा तजर्बा हो रहा है मुझे। नमक क्या की ज्यादती, नॉर्मल नमक तो ठीक है, नमक की ज्यादती 40-50 साल के बाद ना बहुत तबाही है, ये बहुत तबाही है। तो जो परहेज करने वाले लोग हैं वो भी दावतों में फोड़ फाड़ के आ जाते हैं, अच्छा खासा नमक कोरमों में और इन चीजों में आजकल डाला जा रहा है। तो खाना पकाने वालों को ही एहतियात कर लेनी चाहिए कि भाई नमक नॉर्मल डालो, जिसको ज्यादा चाहिए होगा वो अपने आगे फुट डाल लेगा। तो सेहत के बारे में इतनी अवेयरनेस होनी चाहिए, ब्लड प्रेशर बहुत ही खतरनाक किस्म का साइलेंट किलर कहा जाता है उसको, چھپا ہوا قاتل, اور یہ سب سے زیادہ شوٹ کرتا ہے کچے نمک سے یا تیز نمک سے. کچا ہو تو اور زیادہ خطرناک ہے وہ, پکا ہوا ہو تو کم خطرناک ہے, لیکن تیز نمک جتنا ایک دم بی پی آپ صرف یوں رکھ لیں گے نا بی پی ہائی ہو جائے گا. اور بلڈ پریشر کی بیماری بہت زیادہ کامن ہو چکی ہے ہماری سوسائٹی میں. تو اب وہ جا رہے ہوتے ہیں پھوڑ پھاڑ کے آ رہے ہوتے ہیں, رات کو لیٹتے ہیں پتہ ہی نہیں چلتا, کبھی فالج ہو جاتا ہے بی پی کی وجہ سے, بی سی او قسم کی مسائل کھڑے ہو جاتے ہیں. میں نے تو دیکھے مرتے ہوئے لوگ, اس لیے کہہ رہا ہوں میں. تو اس لیے کھانے میں گھروں میں بھی اس کا خیال کریں کہ کچا نمک نارمل, میں نہیں کہہ رہا کم کریں, نمک کی کمی بھی نقصان دیتی ہے, نارمل نمک ہونا چاہیے. جس کو ڈالنا ہوگا اپنے آگے ڈال دے گا. بعض لوگ کھانا کھا رہے ہوتے ہیں کھٹا بھر کے نمک ڈال دیتے ہیں. ابے تیرے کو نمک زیادہ پسند ہے تو اپنے چکر میں دوسروں کو کیوں کھلا رہا ہے, دوسروں کو تو کیوں نمک زیادہ کھلا رہا ہے بھائی. تو خیر, تو وہ جو ہوٹل کا بیرا ہے ویٹر ہے وہ آپ سے آ کے پوچھتا ہے, جہاز میں ایئر ہوسٹس آپ کی خدمت کرتی ہے, تو یہ لوگ آپ سے چچا لگتے ہیں یا مامو لگتے ہیں, بولو کیا لگتے ہیں؟ یہ بھی تو آپ کو بھائی مفتی صاحب ریلیشن کی وجہ سے آپ کی ہر شخص پہ ایک دوسرے کی ذمہ داریاں آتی ہیں. تو ویٹر بھی تو ہماری خدمت کر رہا ہوتا ہے, ہمارا ملازم بھی تو ہماری خدمت کر رہا ہوتا ہے, گھروں میں ماسیاں بھی تو ہماری خدمت کر رہی ہوتی ہے. دیکھو یہ خدمت کانٹریکٹ کی بیس پہ ہوتی ہے, ایک ایگریمنٹ کی بیس پہ ہوتی ہے. یہ والی خدمت تو غیر مسلموں میں مسلموں سے زیادہ ہے. اسلام میں یہ والی خدمت, جب اسلام رشتے جوڑنے کا کہتا ہے تو اس سے یہ والی خدمت مراد نہیں ہوتی, یہ والی خدمت گورے زیادہ اچھی کرتے ہیں. وہاں اگر کسی ملازم سے آپ کا کانٹریکٹ ہو جائے نا تو وہ پوری ذمہ داری پوری کرے گا, اپنی پیسے بھی لے گا اور ذمہ داری بھی پوری کرے گا. ہمارے ہاں کسی سے کانٹریکٹ ہو جائے آپ کا, کوئی ایگریمنٹ ہو جائے اور آپ نے ایڈوانس پیسے دے دیے, تو پیسے لینے کی ذمہ داری وہ پوری کرے گا, خدمت کرنے کی ذمہ داری میں وہ ڈنڈی مارے گا. تو جو ریلیشن کی بیس پہ خدمت ہوتی ہے وہ کسی کانٹریکٹ بیس پہ بولو نہیں ہوتی, اس میں کوئی مفاد نہیں ہوتا. ایئر ہوسٹس میری اور آپ کی خدمت کرتی ہے, تنخواہ ملتی ہے, اس کے پوائنٹس بڑھتے ہیں. ویٹر میری اور آپ کی خدمت کرتا ہے, ہم سے آ کے کھانے پینے کا پوچھتا ہے, اس کی تنخواہ ہے. اسلام جس خدمت کا قائل ہے وہ ریلیشن بیس ہوتی ہے, اس میں آپ کا کوئی ذاتی مفاد نہیں ہوتا. یہ والی خدمت غیر مسلموں میں ختم ہو گئی ہے. اب سمجھ میں آیا میں کیا کہنا چاہ رہا ہوں؟ تبھی ان میں باپ کی خدمت نہیں ہوتی کیونکہ باپ سے کوئی کانٹریکٹ بولو نہیں ہوتا کہ ابا میں آپ کے پاؤں دباؤں گا, 15 منٹ تک دباؤں گا تو 15,000 ہوں گے ٹوٹل اس کے. اگر ابا کسی گورے کا ابا کہہ دے نا تو میرا سر دبا یا سر میں مالش کر آدھے گھنٹے کے $100, تو وہ ایک گھنٹہ مالش کر دے گا, $200 کما لے گا. سمجھ رہے ہو؟ نہیں آئی میرا خیال ہے بات. اگر ان کی وائف انگریز کی وائف مسز نیلسن بول دے کہ اگر تم نے مجھے چائے بنا کے پلا دی, میرے سر میں درد ہو رہا ہے, آج چائے تم بنا کے پلا دو, تو اس کے 50 روپے میں تمہیں دوں گی, تو ممکن ہے ہماری عورت اگر کہے کہ آپ چائے بنائیں تو میں 50 روپے دوں گی, تو ہم 50 لے لیں اور چائے ویسی نہ بنائیں جیسی 50 روپے بننی چاہیے, کیونکہ یہ معاہدوں میں ہم ڈنڈیاں مارتے ہیں. لیکن انگریز کی بیوی اگر کہے گی نا تو وہ پوری پوری ذمہ داری کے ساتھ ایسی بہترین چائے بنائے گا جو 50 میں بننی چاہیے, وہ یہاں ڈنڈی نہیں مارے گا, کیونکہ یہ ایگریمنٹ بیس خدمت ہو رہی ہے, اس میں وہ معاہدوں کو وہ پورا کرتے ہیں. نہیں آ رہی میرا خیال ہے بات؟ ہاں, اگر پاکستان میں ہمارے کلچر میں بیگم اور میاں کا ایگریمنٹ نہیں ہوا ہے چائے بنانے کا, شوہر ایز اے شوہر کبھی بیوی کی خدمت کر لے کہ کبھی کبھار گھر کے کام مجھے بھی کر لینے چاہیے, تو پھر وہ اس میں ڈنڈی بولو نہیں مارے, اور نہیں مارتا ڈنڈی. صرف 50 کی چائے نہیں پلاتا, وہ لاکھوں روپے اس کے علاج پہ خرچ کر دیتا ہے. کیا خیال ہے بھائی؟ وہ لاکھوں روپے خرچ کر دیتا ہے, میں نے تو دیکھا اپنی زندگیوں میں. تو اس لیے جب بھی کسی کا کسی سے ریلیشن ہوتا ہے تو انگریز میں اور اسلام میں فرق کیا ہے؟ انگریز اس ریلیشن کی بیس پہ کسی پہ کوئی ذمہ داری نہیں ڈالتا, جبکہ اسلام اس ذمہ داریوں کو قبول کیے بغیر کسی ریلیشن کا قائل بولو نا نہیں. تبھی اسلام میں نا حقوق کی ایک طویل فہرست ہے, ماں کے حقوق، باپ کے حقوق، بیوی کے حقوق، بھائی کے حقوق، بیٹی کے حقوق، بہن کے حقوق، پڑوسیوں کے حقوق. کھانا کھاؤ، پڑوسی بھوکا ہے، تم پیٹ بھر کے کھا لیا، تم مومن نہیں ہو. حالانکہ کوئی پڑوسیوں سے ایگریمنٹ ہوا تھا ہمارا، ہے بھائی؟ بھائی پڑوسی اگر پیٹ نہیں بھرا ہوا تو جانا کمانا، تو ہماری تھوڑی ذمہ داری ہے تیرا پیٹ بھرانا بھرنا، یہ گورنمنٹ کی ذمہ داری ہے. نہیں، اسلام کہتا ہے نا نا نا، اگر تمہارا پڑوسی بھوکا ہے اور تمہیں پڑوس کی خبر نہیں ہے تو قیامت کے دن سوال کس سے ہوگا؟ تم سے بھی ہوگا کہ تمہارے پڑوس میں رہتا تھا، تم نے خبر گیری کیوں نہیں کی کہ بھائی کیا کچھ کھانے کو مل بھی رہا ہے کہ نہیں مل رہا، بے روزگار تو نہیں گھوم رہے. اسلام پڑوسیوں کا کہہ رہا ہے، یہاں بھائی بھائی کو نہیں پوچھ رہا، یہاں بھائی بے روزگار گھوم رہا ہے اور بڑا بھائی وہ نوٹ چھاپنے کی مشین بنا ہوا ہے، وہ چھوٹے بھائی کو نہیں پوچھے گا، بولے گا بھائی میرا لینا تیرا لینے دینا کیا. تو یہ جو سوسائٹی میں سیٹ اپ آ رہا ہے نا، یہ اسلام نہیں ہے. تو اسلام ریلیشن اور ریلیشن کی بیس پہ، خالی پیلی کے ریلیشن نہیں، جس کی میں نے مثال دی کہ آپ کچھ حقوق ادا کر نہیں رہے، میں تمہارا ہسبینڈ ہوں، وہ کچھ حقوق ادا کر نہیں رہے، میں تمہاری وائف ہوں، آپ کچھ حقوق ادا کر نہیں رہے، میں تمہارا بھائی ہوں، میں تمہارا دوست ہوں، میں تمہارا ماموں ہوں، میں تمہارا ابا ہوں. تو خالی پیلی کے ریلیشن سے میرے بھائی، جیسے دنیا میں کوئی اس ریلیشن کو نہیں مانتا تو اللہ اس خالی پیلی کے ریلیشن کو کیوں مان لے گا کہ اللہ تو ہمارا اللہ ہے، ہم تیرے بندے. تو ایسا ریلیشن انگریز اللہ میاں کے ساتھ بھی وہی معاملہ کیا جو آپس میں کیا. انگریز بھی اللہ کو مانتا ہے، گاڈ کہتا ہے وہ اللہ کو، لیکن اللہ کہتا ہے نماز قائم کرو، انگریز کہتا ہے بھائی کیوں نماز قائم کریں ہم. اللہ کہتا ہے شراب چھوڑ دو، انگریز کہتا ہے کیوں چھوڑ دیں ہم. اللہ کہتا ہے خنزیر کا گوشت مت کھاؤ، انگریز کہتا ہے کیا ضرورت ہے خنزیر کا گوشت چھوڑنے کی، پروٹین اس میں بھی ہے، گائے کے گوشت میں بھی پروٹین ہے. اللہ کہتا ہے زنا مت کرو، انگریز کہتا ہے بھائی کیوں کرتے ہیں وہ لوگ زنا. تو مسلمان کی ڈیفینیشن کیا ہے، جہاں سے میں بیان لے کے چلا تھا، مسلم اسے کہتے ہیں، مومن اسے کہتے ہیں جو اللہ کے وجود کو بھی مانتا ہے اور اللہ اور بندوں کے ریلیشن کو بھی، بولو نا جملہ کنٹینیو، ریلیشن کو بھی مانتا ہے، اللہ کو بھی مانے اور یہ بھی مانے کہ اللہ کا اپنے بندوں سے ریلیشن ہے. اب یہ ریلیشن کس نے قائم کیا؟ پیغمبروں نے. تو پیغمبروں کو مانے بغیر اللہ اور مخلوق کا ریلیشن کو آپ مان ہی نہیں سکتے نا، کیونکہ پیغمبر اللہ کے سفیر ہوتے ہیں. اللہ نے ہم سے جو رابطہ کیا تو پیغمبروں کے ذریعے ہی رابطہ کیا ہے. پیغمبروں کے علاوہ اور کوئی طریقہ ہے جو اللہ نے رابطہ کیا ہو ہم سے؟ کوئی بھی طریقہ نہیں ہے. کوئی کیسٹ بھیج دی ہو اللہ نے اپنی عرش سے بھیج دی ہو، یا کوئی اخبار بھیج دیا ہو سب گھروں میں کہ میری طرف سے، یا کوئی خط بھیجا ہو، نہ نہ نہ. اللہ خود کہتا ہے میں نے آدم کے ذریعے، نوح کے ذریعے، عیسیٰ کے ذریعے، موسیٰ کے ذریعے علیہم الصلاۃ والسلام، ان سب کے ذریعے اور آخر میں محمد صلی اللہ علیہ وسلم کے ذریعے انسانیت کا اور اللہ سے جو ہمارا رابطہ ہوا وہ پیغمبروں کے ذریعے ہوا. اس لیے قرآن جگہ جگہ کہتا ہے ایمان والے اسے کہتے ہیں جو اللہ پر اور اللہ کے پیغمبروں پر ایمان لاتے ہیں. بات سے بات نکلتی ہے. میں کلپ دیکھ رہا تھا ایک، آج کل نا تین طرح کے لوگ ہیں، کچھ تو مذہبی لوگ ہیں ہم جیسے جو کہلاتے ہیں فنڈامنٹلسٹ، بنیادی، چار شادیوں والے، 19-20 بچوں والے، یہ جن کو بہت ہی فنڈامنٹ بنیاد پرست قسم کے مولانا کہا جاتا ہے. تبھی مجھے اگر کوئی کہتا ہے نا ماڈرن ملا، میں کہتا ہوں بھائی ماڈرن ہم نہیں ہیں. لوگ پتہ ہے کیا کہتے ہیں ماڈرن کا مطلب یہ ہے، مجھے ماڈرن کیوں کہتے ہیں؟ سوئمنگ کر رہا ہوں، گھڑ سواری کر رہا ہوں، جم جا رہا ہوں. تو اگر میرے بھائی اس کو ماڈرن ملا کہتے ہو، پھر تو سارے صحابہ ماڈرن تھے. سلمہ ابن اقوا تو گھوڑے سے زیادہ تیز دوڑتے تھے. آج کوئی بزرگ دیکھا گھوڑے سے تیز دوڑتا ہوا، وہ بزرگ ہی نہیں کہلائے گا، کہیں گے ایسے بزرگ دوڑ رہے. بزرگ کا مطلب یہ ہے ہلاؤ تو ہلے نہیں، چلاؤ تو چلے نہیں. بریانی کھا کھا کے گول ہو چکے ہوں، گردن نظر نہ آ رہی ہو. بار بار میں کہتا ہوں کسی موٹے کا مذاق اڑانا مقصد نہیں ہے. کچھ لوگ بائی نیچرل موٹے ہوتے ہیں، بھاری ہوتے ہیں، نہیں کھاتے وہ تو قدرت کی. صحابہ میں بھی ایسے لوگ تھے، صحابہ تابعین میں بھی. لیکن سچی مچی کا بزرگ پتہ ہے کیا ہے آج کل؟ جو کھا کھا کے کیا ہو گیا ہو، گول، نہ چل سکتا ہو نہ ہل سکتا ہو، ہلاؤ تو ہلے نہیں، چلاؤ تو چلے نہیں، دوڑنا تو دور کی بات. ایسا باوقار بزرگ، پلکیں جھکی ہی رہتی ہوں، اٹھتی نہ ہوں، کمبے سے ٹکرا جائیں مگر اوپر اٹھا کے نہ، نظر اٹھا کے نہ دیکھ، خرامہ خرامہ چلتے ہوں، اسپیڈ سے نہ چلتے ہوں، مزاح تو طبیعت میں ہو ہی نہیں, ہر وقت خشکے, ہر وقت کیا ہو خشکے. میں نے ایسے لوگ بھی دیکھے مولویوں میں ہی کہ ان کے سامنے 10 دفعہ کوئی ہنسی کی بات کرو پھر بھی ان کو ہنسی نہیں آتی, ایسے بیٹھے ہوتے ہیں ایسے باوقار. ایک ایسے ہی مولانا صاحب سے میری ملاقات ہوئی نا, بڑے سیریس بڑے سنجیدہ, کوئی ہنسنے کی بات پہ ہنسے نہیں. تو کسی نے کہا یار تم ان کو ہنسا کے دکھا دو, ان کو یہ بہت ہی بزرگ ہیں اعلی کوالٹی کے ہیں یہ. میں نے 5 منٹ میں اس کو جو ہنسایا ہے نا وہ ایسے ہنس رہے تھے, میں نے کہا آج تمہارا سارا تقویٰ ختم, سارا تقویٰ ختم. خیر تو بزرگ کا ایک عجیب اور شادیاں وادیاں تو بزرگ پہ سوٹ ہی نہیں کرتی بھائی, بزرگ تو اتنے نیک اتنے پرہیز, ایک بھی پتہ نہیں کیسے ہو گئی حضرت جی کی, ورنہ ان چیزوں میں کیا رکھا ہے یار, کیا رکھا ہے. بزرگ کو عورت کی طرف رغبت لا حول ولا قوت الا بھی. تو بزرگ کا ایک عجیب بھی مفہوم ہے ہلانے سے ہلے نہیں چلانے سے, یہ یاد رکھنا یہ جملہ. تو بھائی اگر ماڈرن ملا اس سینس میں ہمیں کہتے ہو تو صحابہ تو سارے ایکٹیو تھے یار, انہوں نے پوری دنیا ایسے ہی تھوڑی فتح کر لی, ہم تو ان کا 10واں حصہ بھی نہیں ہے, 10واں حصہ بھی نہیں ہے. تو بزرگ کا مطلب گناہوں سے بچتا ہو, بس اس کو فوکس کرے انسان, برائی سے بچے, منافقت نہ ہو, 2 نمبری نہ ہو, لوگوں سے ناحق پیسے لے کے غلط مسائل نہ بیان کرتا ہو, عقیدہ شرکیہ نہ ہو, اس طرح جو بھی ایک, اصل تو گناہ سے بچنا ہے. اور اگر اللہ نہ کرے کبھی گناہ ہوئے تو توبہ کرے فوراً. وہ علماء نے یہ لکھا ہے کہ بزرگ سے گناہ بھی ہو سکتا ہے, انسان ہے وہ, بعض صحابہ سے بھی غلطی ہوئی لیکن اپنی غلطی پہ ڈٹے نہیں رہے وہ. قرآن نے کہا نا کہ اذا فعلوا فاحشة او ظلموا انفسهم ذکروا اللہ, ایمان والوں سے اگر کبھی کوئی غلطی ہو بھی جائے ان کو اللہ کا خوف غالب آتا ہے, فاستغفروا لذنوبهم, ان کو چین نہیں آتا جب تک اپنے گناہ سے توبہ نہ کر لیں وہ. خیر یہ موضوع الگ ہے, تو میں جلدی سے بات کو سمیٹتا ہوں. میں یہ کہہ رہا تھا بھائی ہم مسلم ہیں, مسلم کسے کہتے ہیں جو اللہ کو مانتا ہو پھر پیغمبروں کو مانتا ہو. پیغمبروں کو ماننے کا مطلب کیا, اگر آپ پیغمبروں کو نہیں مانتے تو پھر اللہ کا اپنے بندوں سے جو ریلیشن ہے, اللہ اپنے بندوں سے کیا چاہتا ہے, ہم پر کیا ذمہ داریاں ہیں جو اللہ کی وجہ سے آئی ہیں, اللہ کو اللہ ماننے سے آئی ہیں. عورت شوہر کو شوہر مان لے تو شوہر ماننے سے عورت پر کچھ ذمہ داریاں آ جاتی ہیں, شوہر عورت کو اپنی بیوی مان لے تو ماننے کے بعد شوہر پر کچھ ذمہ داریاں آ جاتی ہیں, آپ کسی کو اپنا دوست مان لیں تو دوست ماننے کے بعد کچھ ذمہ داریاں آپ کے اوپر آ جاتی ہیں, آپ کسی کو اپنا بھائی کہہ دیں تو بھائی ماننے کے بعد کچھ ذمہ داریاں آ جاتی ہیں, اولاد مان لیں تو اولاد ماننے کے بعد کچھ ذمہ داریاں آ جاتی ہیں, ماں باپ مان لیں تو ماں باپ ماننے کے بعد. اسی طرح جب آپ کسی کو اللہ مان لیتے ہو خدا مان لیتے ہو تو بھی کچھ ذمہ داریاں آپ پہ لاگو ہو جاتی ہیں. انگریز کہتے ہیں کوئی ذمہ داریاں لاگو نہیں ہوتی, ہندو کہتا ہے کوئی ذمہ داریاں لاگو نہیں ہوتی, سکھ کہتا ہے کوئی ذمہ داریاں یہ ہوتی ہیں بہت تھوڑی سی, لیکن اللہ کہتا ہے بہت ساری ذمہ داریاں لاگو ہوتی ہیں. تو اس لیے ایمان بالغیب کا ہمیں حکم ہے کہ ہم نے اللہ کو دیکھا نہیں, ایمان لانا ہے, ہم نے پیغمبروں کی بات پر ایمان لائے ہم کیونکہ ان کی نبوت کے دلائل تھے. تو میں وہ ایک مثال دے رہا تھا موضوع سے تھوڑا سا ہٹ کے کہ یونیورسٹیوں کے آج کل کچھ لبرل قسم کے پروفیسر ہیں, تو 3 طبقے ہیں, ایک تو ہم جیسے فنڈامنٹلسٹ قسم کے مولانا ٹائپ کے لوگ, کچھ ایسے ہیں جو بالکل ہی ملحد ہو گئے ہیں یونیورسٹی میں, کچھ پروفیسر ایسے ہیں ببانگے توہل خدا کا انکار کرتے ہیں, وہ کوئی خدا نہیں ہے, کوئی مذہب کی ضرورت نہیں ہے, مذہب کی وجہ سے ہم ترقی نہیں کر سکیں گے, مذہب جب تک ہوگا سوسائٹی ترقی نہیں کرے گی, اوٹ پٹانگ باتیں کر رہے ہوتے ہیں بیٹھ کے وہ. لیکن کچھ ایسے ہیں جو کہتے ہیں مسلم ہیں, ایسے اسکالرز بھی آ رہے ہیں آپ ٹک ٹاک پہ ان کے کلپ وائرل ہو رہے ہوتے ہیں, یوٹیوب پہ فیس بک پہ, وہ بہت گمراہ کر رہے ہیں لوگوں. وہ یہ کہتے ہیں دیکھو سائنس اور مذہب ایک دوسرے کے اگینسٹ ہیں, یہ بہت خطرناک بات ہے اس کو خوب سمجھو. وہ کہتے ہیں ٹھیک ہے مذہب اچھی چیز ہے, جیسے اسلام ہے کوئی مذہب پہ عمل کرتا ہے, کہتے ہیں مذہب کا تعلق آپ کے بلیف سے ہے, آپ کی تھنکنگ سے ہے, جبکہ سائنس کہتی ہے سائنٹیفکلی کسی چیز کا پروف ہوگا, وہ پروف ہوگی تو اس کو سائنسدان مانیں گے, اور مذہب نام ہے خیالات کی دنیا کا. پھر وہ دلیل دے کے دیکھو مذہب شروع ایمان بالغیب سے ہوتا ہے جبکہ سائنس غیب سے شروع. بولتے کیوں نہیں یار, سائنس کا تعلق غیب سے نہیں ہے, مذہب کا تعلق کس سے ہے؟ غیب سے. تو जो ऑथेंटिक है वो मजहब हुआ या साइंस हुई? बोलो ना, कोई काफिर नहीं बना रहा आप लोगों को, मैं उसकी बात को एक्सप्लेन कर रहा हूं भाई। जिसका ताल्लुक मुशाहिदे से है वो तो ज्यादा ऑथेंटिक बात हुई ना, और मजहब का ताल्लुक तो मुशाहिदे से है ही नहीं। मजहब तो शुरू होता है अल्लज़ीन युमिनून बिलगैब, ईमान वाले मुत्तकियों की डेफिनेशन में पहला लफ्ज ही है जो गैब पर ईमान लाते हैं, जबकि साइंस गैब पर ईमान नहीं लाती। साइंस में हर चीज को साबित करना पड़ता है दो और दो चार की तरह, फिर वो साइंस की हकीकत बनती है। समझ में नहीं आ रही मेरे बॉस? तो वो कहते हैं मजहब और साइंस बिल्कुल उनकी बुनियादें ही अलग अलग हैं। इसको कहते हैं कि लफाजी के जरिए ना हक और बातिल को खल्त मल्त कर देना, बातिल और हक को ऐसे अल्फाज, जैसे अंग्रेज ने, जैसे मैंने ये नहीं कहा अभी अब्बा मर गए आप ऑफिस जा रहे हैं, सब बोलेंगे यार तेरा बाप का जनाजा पड़ा हुआ है और तुझे गम नहीं हुआ, कुछ ताल्लुकात खराब थे? तो आप कहें कि प्रोफेशनलिज्म इसी को कहते हैं। काम, कायदे आजम ने क्या फरमाया था, काम काम और बस काम। कायदे आजम ये नहीं फरमाया था अब्बा अब्बा कहां से लब्बा, अब्बा अब्बा और बस अब्बा, ये फरमाया था कायदे आजम ने? बाप बाप और बस बाप, कायदे आजम कह के गए थे काम काम और बस काम। मैं कायदे आजम की नसीहत पे अमल कर रहा हूं, बाप मर गया आज भी काम पे आ रहा हूं मैं। तो भाई ये खलते मबहस है, कायदे आजम के भी फादर का जैसे इंतकाल हुआ था ना, वो भी जॉब पे नहीं गए होंगे, वो भी छुट्टी करके गम की वजह से वो भी निढाल हो गए होंगे। वो ये क्यों कहेंगे भाई कि काम काम का और बस काम का ये मतलब है? काम काम और बस काम का मतलब ये कि सुस्ती में काम ना छोड़ो, सुस्ती में काम ना छोड़ो। तो ये जो बात चीजों में क्या होता है, खलते मबहस। अब ये जो कहते हैं ना मजहब और साइंस एक दूसरे के बिल्कुल अगेंस्ट, क्योंकि मजहब शुरू ही किससे हो रहा है, युमिनूना बिल गैब से, गैब पर, और साइंस गैब का नाम नहीं है। साइंटिफिकली आपको किसी चीज को साबित करना पड़ेगा फिर साइंस उसको मानती है। तभी साइंसदान फरिश्तों को मानते हैं कि नहीं मानते? नहीं, कहते कोई लैब में अब तक कोई फरिश्ता हमें नजर नहीं आया, जिन नजर बोलो नहीं आया, बल्कि बहुत सोने तो अल्लाह का इंकार कर दिया, कह रहे हैं अल्लाह भी नजर नहीं आ रहा हमें, कह रहे अब तक तो रिपोर्ट के मुताबिक जितनी कहकशाएं दरियाफ्त हुई हैं अल्लाह हमें नजर, कहकशां तो नजर आ गई हमें, लड़कियों का नाम भी होता है ना कहकशां, लेकिन कहकशां को बनाने वाला हमें नजर नहीं आया। मैं जब कहकशां बोल रहा होता ना तो बहुत से लोगों की तवज्जो किसी और कहकशां की तरफ जा रही होती है। तो ये है खलते मबहस जिससे आज की नौजवान नस्ल को गुमराह किया जा रहा है कि कहां की कहां लगा रहे हो आप। देखो कुरान जब कहते हैं ना युमिनूना बिल गैब, जो गैब पर ईमान लाते हैं, तो इससे मुतलक गैब मुराद नहीं है, वो गैब मुराद है जिस गैब पर दलाइल के साथ उसका वजूद साबित हो जाए, और उसको गैब इसलिए कहा गया कि मुशाहिदे में नहीं है वो। नहीं आई मेरा ख्याल है बात? और ये बात साइंटिफिकली साबित है कि हर चीज मुशाहिदे से साबित नहीं होती, बहुत दलील हो। देखो और आसान मिसाल से मैं समझाता हूं, और आसान मिसाल से, आपने जमशेद पे केस किया। मैंने सलीम और गफ्फार को बहुत अरसे से माफ किया भाई, आजकल मैं जमशेद के पीछे पड़ा हुआ हूं, ठीक है। आपने जमशेद पे केस किया कि जज साहब जमशेद ने मेरे 10 लाख रुपए मुझसे लिए हैं और कमबख्त वापस नहीं कर रहा। जज आपसे कहेगा दलील लेके आओ कि इसने 10 लाख रुपए लिए। जमशेद से पूछा गया, जमशेद ने कहा मैंने नहीं लिए। आपने दलील में गफ्फार और सलीम को ले आया, आप दो गवाह पेश किए और दोनों गवाहों का बयान भी सेम है। जज ने दोनों गवाहों को की पड़ताल की कि ये झूठे तो नहीं है, गुटखा तो नहीं खाते, शराब तो नहीं पीते। महल्ले वालों से मालूमात ली, सबने कहा भाई बड़े नेक परहेजगार हैं, अब तक इनकी जबान से हमने कभी झूठ बोलो सुना नहीं। जज ने कहा हो सकता है सच बोल रहे हो लेकिन इनका कोई मफाद हो, इनका कोई मफाद हो। तो जज ने देखा ना कोई रिश्तेदारी है इनकी, न्यूट्रल लोग हैं, इनका कोई लेना देना भी नहीं है ना जमशेद से और ना जमशेद के खिलाफ केस करने वाले से, कोई मफाद भी नहीं है। बल्कि जमशेद इतना ताकतवर है कि इन्हें जमशेद के खिलाफ गवाही देने में खतरा है कि जमशेद के गुंडे इनको ठुकाई ना लगा दें, मार ना दें इनको। समझ में आ रही है बात? यानी जमशेद के खिलाफ गवाही देने में उल्टा खतरा है इनको। अब मुझे बताओ, जज उन दोनों की गवाही पे जमशेद के खिलाफ फैसला करेगा कि नहीं करेगा? बोलो ना, करेगा यकीनन। कहेगा यार ना इनकी कोई सत्तार ने केस किया जमशेद के खिलाफ, ना ये सत्तार के रिश्तेदार हैं, महल्ले वालों से मालूमात ले ली, जहां से इनका बचपन गुजरा उन लोगों से भी हमने मालूमात ले ली है, कह रहे हैं कभी इन बेचारों ने कभी भी जिंदगी में झूठ नहीं बोला, ना ये गुटखा खाते हैं ना सिगरेट पीते हैं, कोई गैर अखलाकी सरगर्मियों में भी नहीं है, बहुत ज्यादा तहकीक की इनका अपने घर वालों के साथ सलूक कैसा है, बीवियों ने भी कोई इनके खिलाफ कभी कंप्लेन नहीं की है, बच्चे भी कहते हैं हमारे अब्बा बहुत नेक हैं, हर तरह से जज ने ऐसा करता नहीं है, जज इतना नेक आज तक पैदा हुआ नहीं है, लेकिन ख्याली दुनिया में जाने में गवर्नमेंट ने कोई पाबंदी नहीं लगाई, फर्ज कर लो इतने नेक जज। फिर जज ने कहा यार मफाद हो सकता है इनका गफार से कोई मफाद हो, सॉरी गफार था जिसने पैसे दिए थे, बेवकूफ तो था इतना तो है, लेकिन नाम क्या था उसका, पैसे दिए थे ना, बेवकूफ तो बहरहाल था, क्या नाम था, सत्तार। तो सत्तार से इनका कोई रिलेशन, पूरी तहकीक कर ली, गवाहियों पे गवाहियां ले ली, जरह कर ली, बिल्कुल एक नंबर है भाई ये दोनों गवाह, और मफाद तो दूर की बात, गवाही देने में उल्टा इनकी जान को खतरा है, जमशेद मरवा देगा इनको, फिर भी ये गवाही दे रहे हैं। अब जज कहेगा यार ये साबित हो गया, अदालत ये फैसला करती है कि जमशेद कमबख्त ने सत्तार के 10 लाख रुपए खाए हैं। अब आप आ गए, आप यूनिवर्सिटी के प्रोफेसर थे, साइंस बहुत ज्यादा पढ़ी हुई थी आपने, आपने क्या पढ़ी हुई थी, साइंस, आपने कहा मैं ऑक्सफोर्ड यूनिवर्सिटी से पढ़कर आया हूं और मैंने साइंस पढ़ी है, साइंस ये कहती है, साइंस कहती है जज साहब आपने खुद देखा, साइंस मुशाहिदे का नाम है, गैब का नाम नहीं है, गैब पर यकीन नहीं रखती साइंस, मैं चूंकि साइंसदान हूं, जज साहब आपने अपनी आंखों से देखा कि गफ्फार ने जमशेद को 10 लाख रुपए दिए है भाई, जज कहकर नहीं भाई मैंने आंखों से देखना होता मैं कुर्सी पे बैठूं या लोगों के घर जाके आंखों से देखता रहूं, मैं तो यहां बैठा हुआ हूं। जज साहब साइंस नहीं पढ़ी लगता है आपने, आप तो बिन देखी बात पर यकीन कर रहे हो, जमशेद तो इंकार कर रहे हैं मुझसे कोई पैसे नहीं लिए और आपने फिर भी जमशेद पे 10 लाख रुपए डाल दिए, लगता है आपका मौलवियों से ताल्लुक है, यूमिनून बिल गैब, आप गैब की बातों पे यकीन करते हो। देखो जज साहब साइंस इसका नाम नहीं है, साइंस मुशाहिदे का नाम है, मुशाहिदा आपने नहीं किया, लिहाजा आपने जमशेद पे जो बल्ली डाली है अकॉर्डिंग टू साइंस और साइंसदानों के हिसाब से ये बल्ली गलत है। जज कहेगा भाई आप अपने दिमाग का इलाज करवाएं, दुनिया में जितने भी फैसले होते हैं गवाहियों की बेइज्जती होते हैं, हां गवाहों के बारे में देखा जाता है झूठे हैं या सच्चे, और गवाहों का मुशाहिदा है कि उन्होंने जमशेद को लेते हुए देखे हैं, अब हर शख्स का मुशाहिदा करना जरूरी नहीं है, गवाहों का मुशाहिदा काफी है, अब हमारे लिए गवाहों के सच्चे होने का मुशाहिदा की जरूरत है, हमें हर केस को हमें खुद देखने की जरूरत नहीं है। मिसाल के तौर पर जो साइंसी नजरियात होते हैं, साइंसदान कहते हैं हमने कोविड की वैक्सीन ईजाद कर ली है, ये वैक्सीन आपकी तशरीफों का तस्करा हर बयान में आ जाता है, यार पिछली दफा भी 2-3 तशरीफें और फिर चित्रौल वित्रौल आ गए, उस पर लोग बहुत परेशान है, मैंने कहा था ना आपने अगर किसी को पैसे दिए तो पैसे निकलवाने का सिर्फ एक ही तरीका है कि दोनों तशरीफों पे रख रख के क्या लगाओ, चित्रौल, उसका फायदा क्या होगा, निशान भी पड़ेगा, हड्डी नहीं टूटेगी तो वो सबूत के तौर पे निशान दिखा भी नहीं सकेगा, और साइंस मुशाहिदे का नाम है, साइंस किसका नाम है, जब तक निशान देखेंगे नहीं फैसला करेंगे हम नहीं कर सकते। खैर तो अब ये तशरीफ का जिक्र पता नहीं कहां से आ गया, खैर मैं क्या बात कर रहा था, ये लोग मेरे पास ना रोते हुए बहुत आ रहे होते हैं, इसलिए मैं इतना सख्त हूं इसमें। हर चार दिन बाद कोई केस आ रहा होता है, मेरे पैसे उसने खा गया, मेरे पैसे वो खा गया, मेरे पैसे वो, तो वो दिए क्यों भाई? क्या यार वो तबलीगी जमात से उसका ताल्लुक, वो बुजुर्ग है, वो नेक है, वो तो एक नंबर है, वो तो ऐसे है। भाई आप पैसे देने से पहले सोचा करो, इस जमाने में किसी को पैसे देने वाला बेवकूफ, जो लेके वापस कर दे उससे बड़ा बेवकूफ, और जिसको हमारी बात समझ में आए वो इन दोनों से, समझ में ना आए वो इन दोनों से बड़ा बेवकूफ है। पैसे वैसे अपनी जेब में रखा करो बस, किसी को दिए तो गए, ज़कात में दे दो, सदके में दे दो, बाकी कारोबार के लिए दोगे कोई नहीं कमा के देगा। खैर चाहे मुफ्ती हो चाहे बुजुर्ग हो, नहीं समझ में आ रहा तो दे के देख लो बस, कोई नहीं कमा के देता। सगा भाई नहीं देगा, बाप को दोगे वो खा जाएगा, बाप वैसे तुम्हें खिलाता रहेगा खिलाता रहेगा, लेकिन जिस दिन अब्बा को कारोबार के नाम पे वैसे दी अब्बा भी खा जाएगा, बेटे को दे दिए बेटा खा जाएगा। मुझे लोग कहते हैं मैं अपने बेटे को टैक्सी खरीद के देना चाहता हूं, वो टैक्सी चलाए, तो कभी भी नहीं खरीद के देना, वो नहीं कमा के देगा, वो उसी टैक्सी पे कमाएगा जो उसने अपने पैसों से खरीदी हो, खूब समझ लो। वरना आपके पैसों से जो टैक्सी वो खरीदेगा, हर थोड़े दिनों में कहता रहेगा अब्बा इसकी हेडलाइट टूट गई, अब्बा इसके इंजन में ये मसला हो गया, अब्बा इसके ये, इतने मसले खड़े कर देगा ना वो, तो वो आप टैक्सियां ही खरीद के देते रहोगे सारी जिंदगी, और जितना कमाएगा उससे ज्यादा उस पर लगेगा। आज तक मैंने नहीं देखा भाई, जो अपने पैसों से जो कुछ होता है ना वही होता है। खैर हम टॉपिक की तरफ आते हैं। तो अब आपने जज से कहा, जज साहब साइंस तो नाम है मुशाहिदे का, आपने खुद तो देखा नहीं। तो जज क्या कहेगा, भाई गफ्फार के जिम्मे ये था कि दलील से साबित कर दे कि जमशेद ने मैंने पैसे लिए हैं, और दलील दो चीजों का नाम है, या तो खुद मुशाहिदा किया हो या किसी काबिले एतमाद आदमी के मुशाहिदे पर फैसला करो आप, जिस आदमी का सच्चा होना साबित हो जाए। समझ में आ रही है बात? तो दलील दो तरह की होती है, बार बार मैं बयान में कहता हूं, एक दलील अकली, एक होती है दलील नकली। नकली से मुराद वो नकली नहीं जो उर्दू में जिसको नकली, नकल का मतलब ऑथेंटिक जरिए से आप तक खबर पहुंची हो। तो इसको गैब इसलिए कहा जाता है कि हमने खुद नहीं देखा, लेकिन ये वो गैब नहीं है कि अटकल पिच्चू के उसके उसके पर कोई दलील ही नहीं है, बल्कि ये वो गैब है जिसके बरहक होने पर दलाइल के अंबार लगे हुए हैं। तो अल्लाह कहते हैं ऐसे गैब पर ईमान ना लाने वाला हर धर्म और जिद्दी है। मुसलमान हर धर्म और जिद्दी नहीं होता। जब वो पैगंबरों के मुशाहिदे और आसमानी किताबें जिनके दलील से जिनका बरहक होना साबित है, उन किताबों ने कोई खबर अगर दे दी हो तो ये ईमान ले आते हैं। ये नहीं कहते कि साइंस से ये बात साबित नहीं है। ये ऐसे ही हठधर्मी होगी जैसे जज कहे कि जमशेद साहब गवाहों से तो साबित हो गया कि आपने गफ्फार से पैसे लिए, लेकिन साइंस से ये बात साबित नहीं है। तो गफ्फार कहेगा जज से कि मैंने तेरे जैसा हठधर्म और ढीठ आदमी दुनिया में देखा नहीं है, और जालिम भी है तू। तो अल्लाह भी कहते हैं कि ईमान वाले गैब पर ईमान लाते हैं, तो इससे मुतलक गैब मुराद नहीं है, वो गैब जो हमारी नजरों से छुपा हुआ हो लेकिन उसके वजूद पर पैगंबरों और आसमानी किताबों जैसी मजबूत दलीलों से सबूत कायम हो चुके हों। तो मैं इसकी एक मिसाल दे रहा था कि देखो कोविड में हम लोगों ने जाके वैक्सीन लगाई, सब मुसलमानों ने लगाई, किसी ने राइट साइड पे किसी ने लेफ्ट साइड पे लगाई। तो क्या हमने मुशाहिदा किया कि ये वैक्सीन कोविड के इलाज के लिए बेहतरीन है? हमने मुशाहिदा किया है भाई? क्यों भाई? हमने एतमाद किया कि ये डॉक्टरों की फील्ड है और डॉक्टरों का मुशाहिदा है, उन्होंने तजर्बे करके देखा है। अब जब उन्होंने तजर्बे कर लिए तो अब मेरे और आपके लिए तजर्बे जरूरी नहीं है। हमें उन पर एतमाद है और उस एतमाद की बेस पे हम पैनाडोल भी खा रहे होते हैं, डॉक्टर से टीका भी लगवा रहे होते हैं। तो ये सब चीजें तो गैब है मेरे भाई। ये जो बड़े बड़े आजकल मुल्क में साइंटिस्ट बने हुए हैं ना, जो साइंसी नजरियात पेश कर रहे होते हैं और कह रहे होते हैं ये इन्होंने किसी ने भी अपनी लैब में उसको मुशाहिदा करके साबित नहीं किया होता, अपना किसी का मुशाहिदा नहीं होता। ये सारी उनकी खबरें होती हैं जो एतमाद की बेस पे नकल कर रहे होते हैं, डॉक्टरों के क्लिप आ रहे होते हैं कि आप प्रोटीन लेंगे तो ये होगा, लो कार्ब डाइट लेंगे तो ये होगा। डॉक्टर ने तजर्बे थोड़ी किए होते हैं, ये WHO की रिपोर्टें पढ़ के हमारे सामने शेयर कर रहे होते हैं, उनके तजर्बे हैं। चूहों पे तजर्बे किए हैं, अक्सर दवाओं के तजर्बे किस पे होते हैं बोलो ना? चूहों पे होते हैं। تو کیا ان ڈاکٹروں نے تجربے خود کیے ہوتے ہیں؟ تجربہ تو گورے نے کیا ہوتا ہے، گورا اپنا تجربہ صرف ڈاکومنٹ، ایک ڈاکومنٹ کی شکل میں شیئر کرتا ہے، اس میں وہ چوہا بھی نہیں دکھاتا ہے، چوہے کو کھلاتے ہوئے دوا بھی نہیں دکھا رہا ہوتا ہے، بس وہ بتا رہا ہوتا ہے کہ میں نے 100 چوہوں پہ تجربہ کیا، ان چوہوں کو ہم نے یہ دوا کھلائی، پھر اس کا نتیجے میں یہ ریزلٹ سامنے آیا، پھر ہم نے یہ تجربہ پھر انسانوں پہ کیا، تو سیم 100 انسانوں پہ بھی وہی ریزلٹ سامنے آیا، ہمارے ڈاکٹروں نے نہ وہ چوہے دیکھے، نہ وہ انسان دیکھے، نہ وہ تجربہ دیکھا، انہوں نے صرف رپورٹ دیکھی، اور یہ دیکھا کہ یہ کسی آتھینٹک ویب سائٹ پہ رپورٹ شائع ہوئی ہے تو ٹھیک ہے، آتھینٹک ویب سائٹ نہیں ہے تو ٹھیک نہیں ہے، تو آتھینٹیکیشن جو انہوں نے دیکھی وہ ویب سائٹ کی دیکھی ہے کہ یہ کتنی آتھینٹک ہے، اور یقین کیا، تو یہ بھی تو غیب پر ایمان ہے، نہیں ہے میرے بھائی. لیکن ایک ڈاکٹر ڈبلو ایچ اے کوئی رپورٹ شائع ہو رہی ہے اور اس میں بتایا جا رہا ہے کہ اتنے ملکوں کے ڈاکٹروں نے چوہے پہ تجربے کیے، یہ کیا وہ کیا وغیرہ، اس کے بعد یہ رپورٹ مرتب کی، اس پہ 50 ڈاکٹروں کے 50 ملکوں کے ڈاکٹروں کے سائن بھی ہیں، اور وہ رپورٹ پاکستان آئی. اب یہاں کا ڈاکٹر کہہ رہے میں اس کو نہیں مانتا، میں چونکہ سائنس پہ بلیو کرتا ہوں اور سائنس نام ہے مشاہدے کا، وہ 100 کے 100 چوہے میرے سامنے حاضر کیے جائیں جن کو دوا کھلائی گئی تھی، میرے سامنے دوا کھلائی جائے، میں مشاہدہ کر کے پھر کہوں گا کہ یہ میڈیسن لوگوں کے لیے ٹھیک ہے. تو لوگ کیا کہیں گے؟ میرے بھائی بن دیکھے ایمان لے آؤ، بن دیکھے یقین کر لو، کیونکہ یہ مستند ذریعے سے ہم تک پہنچی ہے. ڈاکٹر کہے نہیں سائنس نام ہے مشاہدے کا، غیب پر تو مسلمان یقین رکھتے ہیں، مذہبی لوگوں کا کام ہے، تو ہم ایسے ڈاکٹر کو ضدی اور ہٹ دھرم کہیں گے، اس کے علاوہ ہمارے پاس کوئی آپشن، کوئی اور گالی نہیں ہے. مسجد میں اتنی ہی گالی دی جا سکتی ہے، خوشبو لگا کے آؤ گے تو ایسے ڈاکٹروں کے لیے گالیوں کی پوری ایک لسٹ ہوگی ہمارے پاس کہ تو پاگل ہے کہ ڈبلیو ایچ او کے بڑے بڑے ڈاکٹر تجھے بلائیں اور وہ چوہے بھی دکھائیں اور تجربے بھی کرائیں. سب غیب پر ایمان لے کر آتے ہیں. ہم ڈاکٹر کے پاس گئے، ٹیکا لگا دیا، نہ ہم نے دیکھا کہ سریج میں ہے کیا، تبھی تو کئی لوگ اس غیب کے چکر میں مر بھی گئے، غلطی سے غلط ٹیکا لگا دیا ڈاکٹر نے، کووڈ کم کہہ دیا ڈاکٹروں نے، کورونا بیماری ہے ہمیں تو نہیں پتا تھا، ہم نے مان لیا بھائی بیماری ہے، ٹیکے لگوانا بھی لوگوں نے شروع کر دیا، حالانکہ ان ٹیکا لگتے ہی کچھ لوگ دنیا سے چلے بھی گئے، پھر بھی ہم نے کہا یار وہ اتفاق حسن اتفاق سے چلے گئے ہوں گے. تو یہ تو سب غیب ہے. تو مذہب میں اب میں بتا رہا ہوں نا کہ کس طرح سے پروفیسر لوگ گمراہ کرتے ہیں، کہتے ہیں مذہب نام ہے غیب پر، تو غیب جو ہے وہ تو چھپی ہوئی چیز ہے، تو وہ ایک آپ کا اپنا بلیو ہے، آپ رکھو نہیں رکھو آپ کی اپنی عقیدت ہے، اور سائنس کس کا نام ہے؟ مضبوط دلائل کا نام. لہذا سائنسدان جو ہوتا ہے نا وہ اس وہ ویلڈ بات کر رہا ہوتا ہے، یہ مذہبی لوگ ہوائی باتیں کر رہے ہوتے ہیں، مذہب نام ہی ہوائی باتوں کا ہے. ہوگا مذہب نام ہوائی باتوں کا، لیکن اسلام ہوائی باتوں کا نام بولو نا نہیں ہے، بلکہ اسلام تو بغیر دلیل کے جو بات کرے اس کو پرلے درجے کا احمق اور پرلے درجے کا بے وقوف قرار دیتا ہے. اسلام تو نام ہی دلائل کی دنیا کا ہے. دیکھو قرآن الحم سے لے کے ورناس تک آپ لوگ بھی اتنا قرآن تو آتا ہے نا، افلا تعقلون افلا یعقلون افلا تتفکرون، یہ لفظ ہے نا قرآن میں، بھائی جب تراویہ پڑھتے ہو تو یعقلون تعقلون تو سمجھ میں آتا ہے نا، کیا خیال ہے بھائی؟ بلکہ زیادہ تر کو تو یہی سمجھ میں آ رہا ہوتا ہے، یاقلون تاقلون اللہ اکبر، کبھی تاقلون بھی اللہ اکبر، کبھی یاقلون بھی اللہ اکبر. تو یاقلون عقل سے نکلا ہے، تتفکرون غور و فکر سے نکلا ہے. تو اسلام تو الہم سے لے کے ورناس تک عقل استعمال کرنے کا حکم دیتا ہے آپ کو. الہم ارجلی یمشون بہا، اللہ کہتے ہیں جن پتھروں کو پوچھتے ہو کیا ان کی ٹانگیں ہیں جن سے یہ چل سکتے ہیں، کیا ان کے ہاتھ ہیں جن سے یہ پکڑ سکتے ہیں، کیا ان کے پاس دل ہے جس سے یہ سوچ سکتے ہیں، کیا ان کی آنکھیں ہیں جن سے یہ دیکھ سکتے ہیں. تو مشرکین کہہ سکتے تھے کہ آپ بھی تو غیب پر ایمان کا حکم دیتے ہو، اے محمد صلی اللہ علیہ وسلم آپ بھی تو کہتے ہو کہ غیب پر ایمان لاؤ، تو ہم بھی ہمارے بزرگوں نے کہہ دیا غیب پر ایمان لیا ہے، ہمارا بلیف ہے کہ یہ ان کی ٹانگیں نہیں ہیں پھر بھی چل سکتے ہیں، ان کے ہاتھ نہیں ہیں پھر بھی پکڑ سکتے ہیں، اور یہ ہماری بگڑی بنا سکتے ہیں، کیونکہ مذہب نام ہے غیب پر ایمان کا. نہ 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 بھائی، ایسا غیب جس کے پیچھے کوئی دلیل نہ ہو اس غیب پر ایمان کا نام مذہب نہیں ہے، ये इस्लाम के खाते में जबरदस्ती आजकल के कुछ नाम निहाद स्कॉलर्स ने एक चीज इस्लाम के खाते में डाल दी है। समझते हो कि नहीं समझते हो? तो इस्लाम तो बगैर दलील के बात करने पर पाबंदी लगाता है, बगैर दलील के बात करने पर पाबंदी लगाता है। इन फी खल्क़ समावाती वल अर्ज़ी वख्तिलाफिल लैली वन नहारी लआयातिल लिउलिल अलबाब। अल्लाह कहते हैं जमीन आसमान की पैदाइश में दिन और रात के अदलने बदलने में निशानियां हैं अकल मंदों के लिए। जो हवाई बातों पे ईमान लाते हैं वो अकलमंद होते हैं या बेवकूफ होते हैं? तो बेवकूफ होते हैं। हां, फिर सवाल पैदा था, फिर कुरान ने ये क्यों कहा कि गैब पर ईमान लाते हैं? कुरान शुरू में यही कह देता कि उस गैब पर ईमान लाते हैं जो दलील से साबित हो। देखो कुरान की मंशा तो यही है कि वो गैब जो दलील से साबित हो, लेकिन कुरान ने गैब का तذکرہ इसलिए किया है कि मादा परस लोग हमेशा से मजहबी तालीमात की मुखालफत इसी बेस पे करते रहे हैं कि इसका हमें मुशाहिदा नहीं है, ये हमें नजर नहीं आता। मैं मिसाल से बात समझाता हूं, आप लोग हाजिर है ना, ढके तो नहीं है? मिसाल से बात, वही याद है हम जमशेद सत्तार की तरफ, जो जज वाला फैसला, जज वाला फैसला, जज ने जमशेद के खिलाफ फैसला दिया दो गवाहों के सामने, दो गवाहों को बुनियाद बना के कि यार ये सारे दोनों गवाह, क्या नाम रखा था हमने गवाहों का, गफ्फार और सलीम। सत्तार तो वो था जिस बेवकूफ ने पैसे दिए थे जमशेद को, पैसे जब भी कोई देता पता नहीं मुझे खुद बहुत बेवकूफ कलम निकल जाता है। सत्तार तो वो था जिसने बेवकूफी में जमशेद को पैसे दिए। तो इसी मिसाल की तरफ हम आ जाते हैं। अब जज ने बोला कि यार ये दो गवाह हैं, ये कह रहे हैं, तो मैंने सत्तार के हक में फैसला कर दिया। जमशेद कह रहे हैं मैं इस फैसले को नहीं मानता, क्योंकि जज साहब तुमने अपनी आंखों से देखा है, तुम तो गैब की बातें, गैब पर ईमान लेकर आ रहे हो, तुम्हें दो गवाहों ने कह दिया कि इसने पैसे दिए हैं और तुमने मान लिया। तो ये जो जमशेद जज का इंकार कर रहा है, जज के फैसले को नहीं मान रहा, किस बेस पे? कि जज ने अपनी आंखों से देखा नहीं है। तो हम ऐसे मौके पे क्या कहेंगे कि जमशेद को चूके केस मानने की सूरत में पैसे देने पड़ रहे हैं, लिहाजा जमशेद ने एक बहाना तराशा है और एक उजर तलाश लिया कि जज ने अपनी आंखों से नहीं देखा है और दलील वही होती है जो मुशाहदे से साबित हो। तो ये हठधर्मी जमशेद की तरफ से कहलाएगी, तो जज कहेगा कि कमबख्त तू 10 लाख रुपए बचाने के लिए तूने उस चीज को दलील कहा जो हकीकत में दलील नहीं है। यानी तूने कहा दलील नहीं है का मतलब ये कि तूने बिला वजह की एक दलील में शर्त लगा दी है कि जज भी मुशाहिदा करे। तो इसी तरह याद रखो, जो लोग भी खुदा का इंकार करते हैं, जो लोग भी अल्लाह की बातों का इंकार करते हैं, अल्लाह ने कहा फरिश्ते भी हैं, अल्लाह ने कहा जिन्नात भी हैं, अल्लाह ने कहा जन्नत भी है, अल्लाह ने कहा जहन्नम भी है, अल्लाह ने कहा मरने के बाद कब्र का अजाब भी है, कब्र का सवाब भी है। भाई अल्लाह कह रहे हैं ना, अल्लाह की हैसियत तो दुनिया के सारे गवाहों से ज्यादा है। तो अब शहवत परस आदमी को यह सब चीजें मानने में बड़ी टेंशन है। शहवत परस जो मादा परस लोग हैं, जिन्होंने दुनिया में आना ही, जो कहते हैं माई दुनिया में अय्याशी के लिए, हमने कोई अल्लाह के हुकूक अदा नहीं करने, तो वो फिर ये बहाना तराशते हैं, कहते हैं अल्लाह को क्या तुम में से किसी ने देखा है? है भाई, देखा है अल्लाह को? नहीं देखा ना भाई। साइंसदान तो कहते हैं जो चीज नजर आए उस पर बिलीव रखो, अल्लाह को हम में से किसी ने देखा नहीं है। एक इंडिया का एक मोटिवेशनल स्पीकर है, बहुत ही हिट है, मैं नाम नहीं लेता उसका। वो लोगों को कैसे गुमराह कर रहा था, वो कह रहा बताओ भगवान को तुम में से किस किसने देखा है? कहने हमने तो किसी ने नहीं देखा। उसने कहा अच्छा, फला को एक कोई इफेक्ट है, साइंसी हकीकत है, उसका तजुर्बा किन किन लोगों को है? तो सबने कहा हम सबको है। तो उसने कहा ये फर्क है फैक्ट में और बिलीव में, ठीक है ना? उसने कहा दो सेब और दो सेब को प्लस करो तो क्या जवाब आएगा? इस टाइप की कोई मिसाल दी। सबने कहा चार। उसने कहा ये किसी ने बताया है या आपका मुशाहिदा है? सबने कहा मुशाहिदा है। कहते ये फैक्ट है। और भगवान को देखा किसी ने? लोगों ने कहा नहीं। कह रहे ये आपका ईमान है, यकीन है, ये फैक्ट नहीं है। नहीं आई बात समझ में? ये फैक्ट नहीं है कि हम इसको यानी हम इसको यकीनी मान लें, दो और दो चार यकीनी है, خدا کا وجود وہ کہتے ہیں یقینی نہیں ہے. تو یہ ہٹ دھرمی ہے. یہ کیا ہے بولو؟ ہٹ دھرمی. یہ ایسا ہی ہے جیسے جج کے فیصلے کا انکار کیا جا رہا ہے کہ آپ نے اپنی آنکھوں سے تو دیکھا نہیں, میں نے بھی اپنی آنکھوں سے نہیں دیکھا, تو ہم کیسے یقین کر لیں؟ تو جتنے بھی مادہ پرست لوگ ہیں نا, وہ یہ گڑبڑ کرتے ہیں. وہ کہتے ہیں کیونکہ ہم اگر خدا کو مانیں تو خدا کی باتوں کو بھی ماننا پڑے گا, پھر پیغمبروں کو بھی ماننا پڑے گا, تو سب باتوں کا انکار کی ان کے پاس ایک ہی دلیل ہے. کہتے ہیں ہم نے دیکھا نہیں ہے, اللہ کو نہیں دیکھا, جنت کو نہیں دیکھا, جہنم کو نہیں دیکھا, قبر کے عذاب اور قبر کے ثواب کو نہیں دیکھا, اور سائنس نام ہے مشاہدے کا. لہذا سائنس کی معلومات زیادہ اوتھینٹک ہوتی ہیں اور مذہب کی معلومات ہوائی ہوتی ہیں. بن دیکھے خدا پر ایمان لاتے ہیں. سمجھ میں آ رہا ہے کہ نہیں آ رہا؟ حالانکہ بھائی دیکھا تو نہیں ہے, لیکن اس کا وجود اتنی زبردست دلیل سے ثابت ہے, اتنے دلائل کے انبار اللہ نے قرآن میں لگا دیے کہ اب مشاہدے کی ضرورت نہیں ہے. اور اللہ کہتا ہے اگر میں مشاہدہ کرا دیتا تو دلائل کے انبار کیوں لگاتا میں؟ وہی بات ہے, جمشید کو جج کہے گا اگر میں نے اپنی آنکھوں سے دیکھا ہوتا تو میں گواہوں کو بلا کے کیوں حجت تمام کر رہا ہوتا؟ میرے پاس کوئی ویڈیو ہوتی تو پھر تو ضرورت ہی نہیں تھی. نہ ویڈیو ریکارڈنگ ہے, نہ ہم نے اپنی آنکھوں سے دیکھا ہے, تبھی تو گواہوں کی ضرورت ہے. تو خوب سمجھ لو, جتنے مادہ پرست آج کل کے یہ نا پروفیسر یونیورسٹیوں کے آ رہے ہیں اور لوگوں کو ٹک ٹاک اور فیس بک پہ گمراہ کر رہے ہیں کہ مذہب نام ہے ہوائی باتوں کا اور سائنس نام ہے فیکٹ کا, حقیقت کا, حقائق کا. تو مذہب ہوائی باتوں کا نام نہیں ہے. خدا کے وجود پر جو دلائل ہے, خدا کو ہم نے دیکھا نہیں ہے, لیکن اس کے دلائل سے خدا کا وجود ایک فیکٹ ہے, ایک حقیقت ہے. وہ ہوائی فائرنگ نہیں ہے کہ ہم نے کہہ دیا خدا ہے. کیونکہ اور یہ سائنس سے ثابت ہے, سائنسی دلائل سے. بار بار ایک دلیل میں دیتا ہوں, نیوٹن کیا کہہ کے گیا تھا, یہ کسی مولوی کا ارشاد نہیں ہے. نیوٹن کے قانون کا حاصل یہ ہے کہ اس کائنات میں چینجر کے بغیر چینجنگ نہیں ہو سکتی. جو کائنات اپنے آپ کو خود سے چینج نہ کر سکے, اس کے لیے کوئی چینجر چاہیے ہو, وہ اپنے آپ کو خود سے پیدا کیسے کر سکتی ہے میرے بھائی؟ چینجنگ زیادہ مشکل کام ہے یا پیدا ہونا؟ تو خود پیدا کیسے ہو گئی وہ؟ تو خدا کا وجود غیب ہے, لیکن یہ وہ غیب نہیں ہے جو دلائل سے ثابت نہ ہو. یہ ایسے زبردست دلائل سے ثابت ہے, لیکن قرآن نے کیا کہہ دیا؟ ایمان والے غیب پر ایمان لاتے ہیں. اس لیے کہ جو ایمان نہیں لائیں گے نا وہ ہٹ دھرم ہوں گے. وہ اس بیس پہ حقائق کا انکار کریں گے کہ ہمارا مشاہدہ نہیں ہے, اور احمق اور بے وقوف لوگ ان کے اس اسٹائل سے متاثر ہو جائیں گے اور وہ کہیں گے دیکھو سائنس تو نام ہے مشاہدے کا اور مذہب نام ہے ہوائی فائرنگ کا. نہ جنت دیکھی, نہ حوریں دیکھی, نہ شہد کی نہریں دیکھی, کوئی چیز بھی سائنس سے ثابت نہیں ہے. اور مذہبی لوگ بس مانے جاتے ہیں, ہاں جی جنت بھی ہے اور حوریں بھی ملیں گی اور اس میں شہد کی نہریں بھی, دودھ کی نہریں بھی, اور مرنے کے بعد عذاب ثواب بھی, اور فرشتے بھی, اور جنات بھی, ہوائی. وہ کہتے ہیں پھینکے چلے جاؤ, پھینکے چلے جاؤ. مذہبی لوگ کیا کر رہے ہوتے ہیں؟ پھینک رہے ہوتے. بھائی پھینک نہیں رہے ہوتے, مذہب جو صحیح مذہب ہے, غلط مذہب کی بات نہیں کر رہا میں, جو مستند مذہب ہے اس کے پاس ان سب باتوں کے مستند دلائل ہیں. سب سے پہلے پیغمبروں کی نبوت, پیغمبروں کی تعلیمات, پیغمبروں کے برحق ہونے کے کتنے. یہ ایک الگ ٹاپک ہے, یہ تو ایک مستقل ٹاپک ہے. ایک چھوٹی سی بات کر کے بس میں بیان کو میں سمیٹتا ہوں. بعض چیزیں قرآن و سنت میں ایسی ہیں جو ایسا لگتا ہے کہ سائنسی حقیقت کے خلاف ہے, اس کو بہت اچھالا جاتا ہے. دیکھو یہاں بھی کچھ غلو ہوتا ہے. کچھ لوگ کیا کرتے ہیں, مذہب سے زبردستی سائنس کو نکالنے کی کوشش کرتے ہیں قرآن سے, اور کہتے ہیں دیکھو قرآن میں یہ بھی سائنس کی بات, قرآن میں یہ بھی سائنس کی بات. یہ خوب اچھی طرح ایک بات کان کھول کے دماغ میں بٹھا لیں. آج سائنس کی دنیا ہے نا, سائنسی ترقی عروج پر ہے. تو جو بھی عروج پہ ہوتا ہے نا, تو آپ کو عزت کے لیے اپنی نسبت اس کی طرف کرنی پڑتی ہے. یہ انسان کی ایک نیچر ہے. آسان مثال سے بات سمجھاتا ہوں. جب شادی ہوتی ہے تو سب سے زیادہ عزت دلہا اور دلہن کی ہوتی ہے. وہ سب سے زیادہ وی وی آئی پی ہوتے ہیں. دلہن دلہن بنی ہوئی ہوتی ہے اور یہ شیروانی میں بیٹھا ہوتا ہے, سب اس سے مل رہے ہوتے ہیں. اس دن سجا ہوا بھی بہت ہوتا ہے, ڈیٹول سے, شیمپو سے نہا کے آیا ہوا ہوتا ہے. باپ تو پہلی دفعہ نہاتے ہیں اس دن, اور بڑا زبردست اسٹائل سے بیٹھا ہوا ہوتا ہے. اور پہلے زمانے میں تو وہ رومال بھی رکھا, وہ جب شروع سے وہ گھن آتی تھی اس رومال سے. अब तो शुगर ही रिवाज खत्म हो गया, हम छोटे थे ना, दूल्हे बूल्हे बैठे होते थे, रुमाल रखा होता था ऐसे पत्नी नाक पे रखते थे, फिर वो के भाई वो अजीब साहब ने देखा ही होगा पुराना, जो मेरी उम्र के लोग बैठे हुए हैं उनको पता है बचपन में दूल्हा भी अजीब फिल्म होता था वो, तो ऐसे यूं 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 पसीना यूं 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 पोछ रहा होता था। अब क्या निस्वानियत है यार, जनानापन है। मेरे एक बयान अभी चला है ना, अपने बच्चों को उस लड़कों में खेलने भी दिया करो, कुछ थोड़ा अबे तबे सीखे, उस पर कैसे नेगेटिव कमेंट्स आए हुए थे, ये तो बच्चों को बिगाड़ रहा है, ये बच्चों को अबे तबे सिखा रहा है। वो भाई मैं तुम्हारे बच्चों को अबे तबे नहीं सिखा रहा, इंसान का मर्द आदमी बनाना चाह रहा हूं। तो माएं क्या करती हैं, बच्चों को गोद में रख रख के ना बाहर नहीं जाने दी, एक्चुअली बहुत बच्चे खराब हो जाएंगे, बच्चे बाहर का माहौल बहुत खराब है, मुझे पता है खराब माहौल है, अच्छा माहौल नहीं है, लेकिन बिल्कुल ही बंद करके रख लिया, उसके लौंडे लपाड़ों में खेल लेना दिया, वो उसमें कॉन्फिडेंस बिल्कुल खत्म हो जाएगा। आदमी है, दुनिया में चलना है, उसने दुनिया में सर्वाइव करना है, कारोबार करना है, फड्डेबाजी भी होगी उसकी, मसाइल खड़े हो, तो उसको आदमी का बच्चा तो बनाओ। तरबियत के चक्कर में नेक तो बन गया वो, मगर मर्द ही नहीं रहा। ऐसे नेक का करना क्या है आपने, इतना नेक बन गया वो हू करता है तो डर जाता है बैठ के वो। तो तरबियत में बैलेंस जरूरी है, तरबियत भी नजर भी रखो, गालियां ना सीखे, कोई चर्च हीरोइन में ना लगे, कोई चोरियां चुकारियां ना करे, लेकिन थोड़ा थोड़ा उसमें मर्दानगी भी तो आए ना, ये भी तो जरूरी है। तो बैलेंस जरूरी है, तो लोग बैलेंस नहीं रखते तो फिर बच्चों में नेक तो बन जाते हैं लेकिन निस्वानियत पैदा हो जाती है, बहादुर नहीं रहते, फिर वो छुई में बन जाते हैं, फिर माँ बाप ही के लिए अजाब बनते हैं। कॉन्फिडेंस बाज बच्चों का ऐसा खत्म हुआ है, जो खासतौर पर जो मालदार इलाके हैं ना उनमें ये मसला ज्यादा है, पोश इलाकों में बच्चे नफसियाती हो जाते हैं, फिर नफसियाती डॉक्टर यानी जो साइकेट्रिस्ट होते हैं उनसे इलाज करवा रहे होते हैं। वजह क्या है, बच्चे में कॉन्फिडेंस ही पैदा नहीं होने दिया आपने। तो लड़के की तरबियत अलग तरीके से होती है और लड़कियों की तरबियत अलग तरीके से होती, दोनों की तरबियत में बहुत फर्क है। तो खैर क्या बात कर रहा था मैं, जल्दी से बात को समेटूं। हाँ मैं ये कह रहा था कि अब देखो जब जो दूल्हा बना हुआ बैठा हुआ होते हैं यूं रुमाल लेके, जो पुराने जमाने के, और सेहरा भी होता था बाजार, तो नजर ही नहीं आ रहा होता था, गटर में गिर जाए कहीं भी, कोई भी दुश्मनी निकाल सकता था, गटर के करीब ले जाके उसको धक्का दो अंदर गिरेगा, वो सेहरा होता था, नजर ही नहीं आ रहा होता था। ऐसे जो दूल्हा थे कोई भी दुश्मनी निकालना चाहता निकाल लेता। फिर नोटों का हार होता था उसमें से, बच्चे हमारा तो बड़ा दिल करता था यार, दो दो रुपए से निकाल के लेके जाओ, इतनी बड़ी दौलत लेके घूम रहा है वो। तो अब खैर दूल्हा थोड़े नॉर्मल स्टाइल के आने लगे हैं, फिर भी हमें याद है जो भी दूल्हा बना हुआ बैठा होता था, हम सबका दिल करता था इसके पास जाके बैठे, क्योंकि आज सबसे ज्यादा इज्जत किसकी है, इसकी। तो लोग भी देखते होते, जो इसकी जो भी VIP होता है ना, तो इंसान की नेचर है, इंसान चाहता है मेरा, मैं इस महफिल में इसके साथ हूं, मैं इस महफिल में इसके साथ हूं, लोग अपना रिलेशन बता। तो ये इंसान की नेचर है। तो आज साइंस ने इतनी तरक्की की है कि हर शख्स, आप किसी को भी इज्जत दिलाना चाहो तो उसकी निस्बत किसकी तरफ कर दी जाती है। तो हमारे कुछ मजहबी लोगों ने, जिनको मजहब से मोहब्बत है, कुरान से भी, उन्होंने देखा यार बहुत ज्यादा लोग साइंस को फॉलो कर रहे हैं, तो उन्होंने कुरान की निस्बत भी साइंस की तरफ करना शुरू कर दी। उन्होंने कहा साइंस तो कुरान पहले बयान कर चुका है, कुरान तो पहले बता चुका है, आपने तिब्बे नबवी के नाम से हकीमों की किताबें देखी होंगी, क्या ख्याल है तिब्बे नबवी, कि यार ये तो नबी 1400 साल पहले बता के चले गए थे कि ये खाने से ये होता है, ये परहेज करने से ये होता है, ये तो नबी 1400 साल उससे हकीमों में, भाई यार हम तो आज तहकीक कर रहे हैं कद्दू इतनी फायदे की चीज है, लेकिन कद्दू के बारे में तो 1400 साल पहले नबी ने बता दिया। आज हमें पता चला कि आंखें खराब हो तो खजूर गर्म चीज है, वो नहीं खानी चाहिए, नबी ने तो 1400 साल पहले कह दिया। तो इसी तरह साइंस में देखो, पूरी पूरी किताबें लिखी जा रही है, देखो कुरान में ये तो 1400 साल पहले कह दिया था, आज साइंसदान कह रहे हैं, ये गलत है। साइंस कुरान का टॉपिक बोलो नहीं है, तिब पैगंबर का टॉपिक नहीं है। कुरान को इज्जत दिलाने का ये तरीका गलत है कि आप कुरान से साइंसी चीजें, कुछ चीजें हैं कुरान में, ये तो मौजजा है कि कोई ऐसी बात कुरान में नहीं है जो आज साइंसी हकीकत के अगेंस्ट हो, कोई ऐसी बात नहीं है, ये खुद एक मौजजा है। लेकिन ये नहीं है कि कुरान 1400 साल पहले साइंसी हकाइक बयान करना शुरू करेगा, ये कुरान का टॉपिक नहीं है, खूब समझ लो ना, ये पैगंबर का टॉपिक है तिब्बे नबवी, ना ना ना। क्यों, ये काम आप जिस बेस पे कर रहे हो वो बेस ही गलत है। تو قرآن کو عزت دلانے کا یہ طریقہ ٹھیک نہیں. قرآن سائنس کی کتاب ہے, اس پہ بہت سارے اشکالات ہوں گے. قرآن بلاغت کی کتاب ہے, بلاغت کی کتاب ہے. اب جیسے میں ایک مثال دیتا ہوں, حضرت ایک ایتھیس نے اعتراض کیا کہ قرآن میں سورہ کہف میں آتا ہے کہ ذوالقرنین نے سورج کو کیچڑ میں غروب ہوتا ہوا دیکھا. وہ کہتے ہیں سورج کیچڑ میں تو غروب ہی نہیں ہوتا, سورج کہاں غروب ہوتا ہے, وہ تو غروب ہوتا ہی نہیں, وہ تو گھومتا رہتا ہے. تو علماء کیا جواب دیتے ہیں, بھائی قرآن نے یہ تھوڑی کہا کہ کیچڑ میں غروب ہوا, بلکہ ذوالقرنین کو لگا ایسا کہ کیچڑ میں غروب ہو رہا ہے. تو سائنسی حقیقت کے خلاف کچھ نہیں ہے قرآن میں, لیکن قرآن یہ بات بیان کر رہا ہے کہ کیچڑ میں غروب ہوتا ہوا دیکھا. ہو سکتا ہے اس سے بہت سے لوگ یہ سمجھ رہے ہو, صدیوں تک سمجھتے رہے کہ کیچڑ میں غروب ہوتا ہے, لیکن قرآن نے کہا سمجھتے رہو, ہمارا یہ ٹاپک ہی نہیں ہے نا, ہم جو بات کر رہے ہیں تو اس کو فوکس کرو. یہ تو سائنس خود ہی آ کے پردہ اٹھا دے گی کہ کیچڑ میں غروب ہوتا ہے یا غروب سرے سے ہوتا ہی نہیں ہے. اسی طرح یاد رکھو, حدیث میں آتا ہے نبی صلی اللہ علیہ وسلم نے فرمایا, نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ سورج, صحابی سے بتایا, بخاری کی حدیث ہے, تمہیں پتا ہے سورج کہاں غروب ہوتا ہے؟ صحابی نے کہا نہیں. فرمایا جب سورج غروب ہوتا ہے تو وہ عرش کے نیچے جا کے اللہ کے سامنے سجدہ کرتا ہے. یہ صحیح حدیث ہے, عرش کے نیچے جا کے اللہ کے سامنے کیا کرتا ہے؟ سجدہ. اور پھر اللہ سے اجازت لیتا ہے دوبارہ طلوع ہونے کی. اللہ اجازت دے دے تو طلوع ہو جاتا ہے, اللہ اجازت نہ دے تو طلوع نہیں ہوگا. پھر وہ مشرق سے مغرب سے دوبارہ نکلے گا سورج, ایک دن آئے گا اللہ اجازت نہیں دے گا. اب یہ کیا حدیث سائنسی اصولوں پہ فٹ بیٹھتی ہے؟ بھائی سورج تو ہر وقت کہیں نہ کہیں غروب ہو رہا ہے. اس کا جواب یہی ہے بھائی, سائنس قرآن کا ٹاپک نہیں ہے. یہاں نبی صلی اللہ علیہ وسلم, سارے علماء اس کی حدیث کی یہی تفسیر بیان کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے عرب کے بدوؤں کی مینٹیلٹی کو سامنے رکھ کے جواب دیا کہ قرآن تو کہہ رہے الشمس والقمر یسجدان, سورج اور چاند ہر وقت سجدہ کر رہے ہیں, ہر وقت کہیں نہ کہیں ڈوب رہے ہیں نا سورج اور چاند. بھائی سورج ہر وقت کہیں غروب ہو رہا ہے کہ نہیں ہو رہا؟ ابھی بھی غروب ہو رہا ہوگا ملیشیا میں یا کس, سوری, ادھر سعودی عرب میں, جو ویسٹ کی طرف ملک ہیں ان میں ابھی غروب ہو رہا ہے, اور کہیں طلوع ہو رہا ہے, امریکہ میں ابھی طلوع ہونے والا ہوگا. تو ہر وقت سورج اور چاند قرآن کہتا ہے سجدہ کر رہے ہیں, اور حدیث میں آتا ہے جب سورج غروب ہوتا ہے سجدہ کرتا ہے. تو یہ عرب کے بدوؤں کو ان کے مینٹل لیول کے حساب سے سمجھایا جا رہا ہے کہ سورج ایک ایک سیکنڈ میں اللہ کے حکم کا محتاج ہے. تو غروب آفتاب کا ٹائم اس لیے بتایا گیا کیونکہ ہماری نظر میں یہ کائنات میں تبدیلی کا وقت ہوتا ہے, تو ہمیں سمجھانے کے لیے کہ کائنات میں جب بھی کوئی تبدیلی ہوتی ہے اللہ کے حکم کے بغیر نہیں ہوتی وہ تبدیلی. لیکن اس حدیث کو اگر ہم پورا پورا ایز اٹ از لے لیں تو یہ سائنسی اصولوں پہ تھوڑی اترتی ہے. یہ اور آسان مثال دیتا ہوں میں. نبی صلی اللہ علیہ وسلم مدینہ گئے, صحابہ کرام کو دیکھا آپ نے کہ وہ نر کھجوروں کے پھولوں کو مادہ کھجوروں کے پھولوں سے ملاتے ہیں, جس کو عربی میں تعبیر نخل کہتے ہیں. آج بھی یہ جو کھجور اگانے والے ہیں نا, وہ ایک نر کھجور رکھتے ہیں, میں نے دیکھا ہے, اس کے بھور ڈالتے ہیں کس پر؟ مادہ کھجوروں پہ. نبی صلی اللہ علیہ وسلم نے صحابہ کو منع کیا کہ یہ کام مت کرو, انہوں نے نہیں کیا. پیداوار بہت ہی کم ہوئی کھجوروں کی. پیداوار کیا ہوئی بولو؟ یہ صحیح مسلم کی حدیث, بہت بہت نقصان ہو گیا ان کو. تو وہ صحابی آئے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس, یا رسول اللہ آپ کے مشورے پہ میں نے ایسا کیا تھا اور پیداوار ہوئی نہیں. تو آپ نے کیا فرمایا؟ فرمایا انما انا بشر مثلکم. یہ حدیث کے الفاظ ہیں بھائی, میرے اپنے الفاظ نہیں, صحیح حدیث ہے. فرمایا میں تمہاری طرح کا انسان ہوں, جب میں تمہیں تمہاری دنیا کے معاملے میں, کوئی دین کے معاملے میں کوئی مشورہ دوں, کوئی حکم دوں, فاتقوا اللہ ما استطعتم, اس پہ فوراً عمل کرو, کیونکہ وہ میری بات نہیں, وہ کس کی بات ہے؟ وہ میرا موضوع ہے دین. لیکن جب میں تمہیں دنیا کے معاملے میں کسی بات کا حکم دوں تو میں تمہاری طرح کا انسان ہوں, وانتم اعلموا بِأُمُورِ الدُّنْيَا مِنِّي, اور دنیا کی چیزیں تم مجھ سے زیادہ جانتے ہو, لہذا تمہاری مرضی اس مشورے پر عمل کرو یا نہیں کرو. تو اگر نقصان ہو گیا تو نہ کرو یہ کام. سمجھ میں آ رہی ہے بات کہ نہیں آ رہی ہے؟ قرآن کا جو ٹاپک ہے وہ سائنس سے افضل ہے, لہذا اس کو عزت کے لیے اپنے آپ کو سائنس کی طرف منسوب کرنے کی ضرورت نہیں ہے. یہ آپ نے دماغ میں چڑھا کیوں لیے ایک بات کہ جی قرآن سے جب تک سائنسی اصول ثابت نہیں ہوں گے ہم قرآن کو نہیں مانیں گے. قرآن کا ٹاپک اخلاقیات ہے, انسان کو انسان کا بچہ بنانا, اور سائنس کا ٹاپک اخلاقیات نہیں ہے. ایک مثال سے بات سمجھاتا ہوں میں. دیکھو کوئی شخص اگر زنا کرتا ہے, اللہ نہ کرے بار بار زنا کرتا ہے, اور کوئی قوم زنا کرنا شروع کر دے, میڈیکل سائنس کچھ نقصانات بتائے گی اس زنا کے؟ بولو کوئی ڈاکٹر کہے گا اس سے انسانی صحت برباد ہو رہی ہے؟ کہے گا نہیں. تبھی ڈاکٹروں میں زنا بھی ہے جو مذہب کو فالو نہیں کرتے. سب سے زیادہ زنا تو ان ملکوں میں ہے جو میڈیکل سائنس کی انتہا کو پہنچے ہوئے ہیں, انتہا کو پہنچے ہوئے ہیں. لیکن فیملی سسٹم, خاندانی نظام کی ایسی کی تیسی ہو گئی. خاندانی نظام کا تعلق اخلاقیات سے ہے. یہ کس کا ٹاپک ہے؟ قرآن کا. تو یہ سائنسدان آپ کو نہیں بتائے گا کہ زنا مت کرو, یہ قرآن آپ کو بتائے گا لا تقربوا الزنا, زنا کے قریب بولو مت پھٹکو. کھجور کی پیداوار میں اضافہ کیسے ہوگا, یہ پیغمبر کا ٹاپک نہیں ہے. کھجور کو کھجور کے بدلے میں جب بیچا جائے گا تو سودی لین دین کے بغیر بیچا جائے گا, یہ کس کا ٹاپک ہے؟ مذہب کا. یہ زیادہ امپورٹنٹ ٹاپک ہے. سمجھ میں نہیں آ رہی میرا خیال ہے بات؟ آپ ابا کو بڑھاپے میں اولڈ ہاؤس میں جمع کرا دو, یہ سائنسدانوں کا ٹاپک نہیں ہے. سائنسدان اس پہ خاموش, اس سے آپ کی صحت کو کوئی نقصان ہوگا؟ بلکہ اور اچھی ہو جائے گی, ٹینشن فری. ابا کھانس رہے ہیں, جراثیم آ رہے ہیں, بلکہ ڈاکٹر سے پوچھو گے وہ تو کہے گا جراثیم کا تبادلہ ہو رہا ہے, آپ نے اٹھایا ای ڈی سینٹر کے حوالے کر دیا, اب آپ کی لائف کیا ہو گئی؟ آزاد. ڈاکٹر کہے گا آپ اسٹریس لیس ہو گئے ہیں, اب آپ ایک اچھی کامیاب زندگی گزار سکتے ہیں. سائنس اس بارے میں خاموش ہے, لیکن مذہب یہ کام کرنے دے گا آپ کو؟ مذہب کہے گا بابا کی خدمت شروع ہی اور اماں کی خدمت شروع ہی بڑھاپے میں ہوتی ہے. سمجھتا ہے کہ نہیں سمجھتا؟ تو میرے بھائی مذہب کا جو ٹاپک ہے وہ سائنس کے ٹاپک سے کیا ہے؟ سپیریئر ہے. تو یہ کمبخت ان چیزوں کو تیار ہی نہیں ہے, ان چیزوں کی اہمیت کو ماننے کے لیے. اور ہمارا جو لبرل طبقہ ہے وہ بھی تیار نہیں, اس لیے اس کو پھر یہ سہارا لینا پڑتا ہے. ایکچولی جو نیوٹن نے جو بات 500-600 سال پہلے کہی تھی, ایکچولی وہ تو ہمارے پیغمبر 1400 سال پہلے کہہ چکے ہیں, حالانکہ نہیں کہہ چکے ہوتے, وہ نہیں کہی ہوتی آپ صلی اللہ علیہ وسلم. ایکچولی وہ جو ابھی جو ایک ریسنٹلی کورونا کے بارے میں آیا, یہ تو قرآن میں 1400 سال پہلے لکھا ہوا ہے. اور لوگ ایسے اسکالر کو سنتے ہیں, ایک بہت بڑا پھینکو اسکالر ہے, انگلش ڈگری پھش پھش مارتا رہے گا اور کہے گا دیکھو وہ مریخ کا ذکر تو قرآن میں پہلے سے ہے. نام نہیں لیتا میں خام خام, میں لوگوں کا نام لے کے عزتیں اچھالنا مناسب نہیں ہے. اور وہ ٹھش پھش انگلش مارتا رہے گا اور کہے گا کہ دیکھو یونیورسٹی میں لوگ بہت سن رہے ہیں, اور کہہ رہے ہیں کوئی مولوی تمہیں یہ بات نہیں بتائے گا. ذوالقرنین جو تھے نا, وہ پتہ نہیں کہاں گئے ہوئے تھے, وہ کون سے آسمان پہ گئے ہوئے تھے, اور وہاں سے انہوں نے پھر وہ یہ جو کہا نا سورج کو کیچڑ میں, وہ اصل میں وہ وہاں تھا, وہ کیچڑ سے یہ مراد تھا. کیچڑ ایک لفظ ہے جو عربی میں یہ ہے اور اس کا یہ ترجمہ بنتا ہے, پھر اس ترجمے کو لاطینی زبان میں ترجمہ کر کے, پھر فرانسیسی زبان میں ترجمہ کر کے پشتوں میں ترجمہ کیا تو یہ نکلا, اور یہ تو پہلے سے قرآن میں. ایسا گھماتے ہیں لوگ, کہتے ہیں یہ ہے سائنس سائنس, اور یہ مولوی لوگ یہ تو کبھی ایسی سائنسی باتیں نہیں بتا رہے ہوتے, کیونکہ انہوں نے انگلش نہیں پڑھی ہے یونیورسٹی. ایک پڑھے لکھے مولوی میں اور ایک مدرسے سے فارغ جاہل مولوی میں یہی تو فرق ہے. جو جاہل مولوی ہے وہ 19 بچوں اور 4 شادیوں کی بات کرے گا, اور جو آج کل کے سیکولر جن کی قرآن پہ گرفت ہے, سائنس بھی پڑھی ہوئی ہے, اور بعض تو یہاں تک کہتے ہیں انگریز قرآن پڑھ کے ہی چاند تک پہنچا ہے. اور بھائی قرآن کو عزت دلانے کے لیے لمبی لمبی پھینکنے کی ضرورت نہیں ہے. ایک نے یہاں تک کہہ دی اپنا مذاق اڑوایا کہ روشنی کی سپیڈ سے تیز آواز کی سپیڈ ہے, کیونکہ آواز ہم جو اللہ سے دعا مانگتے ہیں وہ تھک کر کے آسمان تک پہنچتی ہے, اور روشنی کو پہنچنے میں ٹائم لگتا ہے. تو ایک سائنٹسٹ نے اتنا مذاق اڑایا کہ دیکھو یہ مذہبی لوگ کتنی لمبی لمبی پھینکتے ہیں. تو اس لیے مذاق مت اڑواؤ اپنا بھائی. مذہب کا ٹاپک الگ ہے, سائنس کا ٹاپک الگ ہے. ہاں مذہب سائنس کے خلاف بات کبھی نہیں کرے گا, ایسی کوئی بات نہیں کرے گا جو سائنس کی حقیقت کے خلاف, اور مذہب کے طور پہ وہ اس کو عقیدے کے طور پہ بیان کرے وہ. لیکن مذہب کا جو ٹاپک ہے وہ سپیریئر ہے. وہ کیا ہے؟ اس کی زیادہ ضرورت ہے. دیکھو ایک جلدی سے چھوٹی سی مثال دے کے بیان ختم کرتا ہوں. میں دنیا میں ہر جگہ میں نے ٹریولنگ کی ہے, میں گلگت کے گاؤں میں بھی گیا ہوں. ایسے گاؤں میں جا کے میں رہا ہوں, 2-3 دفعہ جا کے میں نے 8-10 دن وہاں سفر کیا, कि जो साइंसी तरक्की से दूर नहीं बल्कि कोसों दूर है। ना वहां ट्रैक्टर था, अब आ गया होगा, ना वहां बिजली थी जब मैं गया था, अब हो सकता है आ गई हो, ना वहां डॉक्टर थे, ना वहां किबले हकीम थे। हकीम के साथ पता नहीं किबला लगाने का खुद बहुत दिल करता है। तो मैं ऐसे गांव देहातों में गया हूं जहां साइंसी तरक्की नाम की कोई चीज बोलो नहीं है। अच्छा, मुझे तजस्सुस तो शुरू से है ना थोड़ा सा कि यार देखें इनको साइंसी तरक्की ना होने से क्या क्या नुकसान हो रहे हैं। आप हैरान हो गए, कोई भी नुकसान नहीं हो रहा उनको, बल्कि बेशुमार फायदे हो रहे हैं। बिजली नहीं है, ईशा की नमाज पढ़ते ही पूरा गांव खराटे लेके सोता है, अंधेरा है। अब चेंज हो गया वो, अब मैं गया था तो सब कुछ आ गया वहां पे, पैनाडोल भी आ गई है सरदर्द की, सिगरेटें भी आ गई हैं, डॉक्टर भी आ गए तो टीके भी आ गए, अब तो सब कुछ आ गया ना। जब तक नहीं था, ये बात है 2006-07 की, तो अब क्या, बल्कि इससे भी पहले की होगी मेरा ख्याल है। खैर, मैंने उन लोगों की जिंदगियां देखी, 90 साल उम्रें, समझ रहे हो कि नहीं समझ रहे। जमीन में मकई उगाते हैं, गोबर की मकई, आर्टिफिशियल खाद बोलो, क्योंकि उनको पता ही नहीं आर्टिफिशियल खाद क्या होती है। गायें पालते हैं, गोबर, दूध निकाला, गोबर डाल दिया जमीन में, ऑर्गेनिक, एकदम खानदानी किस्म की ऑर्गेनिक। फिर उसे पीसते भी पत्थर की चक्की में, मैंने एक दफा व्लॉग में भी दिखाई थी, एक चक्की पत्थर की चक्की में, पानी से ना उसको घुमाते हैं, पानी भी ताजा ताजा नहरों का पानी पी रहे हैं। समझ रहे हो कि नहीं समझ रहे। अच्छा, शादियां भी दो दो तीन तीन, और शादी भी बालिग होते ही हो रही है, और शहतूत के बागात वो ऑटोमेटिकली उगते हैं, पहाड़ इतनी साफ सुथरी हवा, 80-90। मैंने उस गांव का एक वाकया भी आपको सुनाया था, दोबारा सुना देता हूं। एक साहब ने मुझे मिलाया, ये मेरे अब्बा हैं 80 साल के, साइंस टेक्नोलॉजी से दूर अब्बा। वही बात है, ऐसा अब्बा कहां से लब्बा, सवाल पैदा होता है ना, साइंस और टेक्नोलॉजी से दूर अब्बा, 80 साल के अब्बा है मेरे ये। मैंने कहा अच्छा माशाल्लाह, बुजुर्ग, मिला मैं उनसे। अगले दिन उन्हें गांव से शहर जाना था, गिलगित शहर हॉस्पिटल, मैं बैठ गया उनके साथ, उनकी वाइफ को। अच्छा, वहां हॉस्पिटल जाने का रेशो भी 100 में कोई एक जाती होगी हॉस्पिटल प्रेगनेंसी में, 100 में कोई एक खातून, वरना नॉर्मल डिलीवरी, ऑपरेशन का एक वाकया भी नहीं, डेथ का एक वाकया भी नहीं। दरअसल 3,000 से 4,000 की आबादी थी गांव की, और कहते हैं अब तक हमें नहीं याद पड़ता प्रेगनेंसी में किसी खातून की मौत वाकई हुई है। लेकिन अब चूंकि डॉक्टर आना शुरू हो गए हैं, तो एक दो डॉक्टर मैंने वहां देखे, तो कहते हैं जब से डॉक्टर आए हैं तो बीमारियां भी अल्हम्दुलिल्लाह शुरू हो चुकी है। बहरहाल मैं नहीं डॉक्टरों के खिलाफ, डॉक्टरों का होना गांव देहातों में जरूरी है, लेकिन मैं बता रहा हूं कि इतना बड़ा जो हमने साइंस को हवा बना लिया है ना, कि इतना बड़ा हवा है नहीं। इसके फायदे भी हैं लेकिन साइड इफेक्ट ज्यादा हैं इस तरक्की के। तो मुझे उन्होंने बताया कि ये मैंने कहा होगी कोई प्रेगनेंसी होगी, इनकी वाइफ होगी, कोई मसला होगा, उनको उल्टियां लगी हुई थी। तो मैंने कहा कि यार ये आप भाभी हैं, कह रहे नहीं यार ये मेरी वालदा है। मैंने कहा होगी वालदा, थोड़ी देर में मुझे ख्याल है, मैंने कहा वालदा का मतलब क्या, वाले साहब तो 80 साल के हैं और वालदा प्रेग्नेंट है। फिर थोड़ी देर के बाद जब मैं होश में आया, मैंने कहा सगी वालदा कह रहे नहीं, अभी वालिद साहब ने रिसेंटली तीसरी शादी की है और वो जरा कम उम्र खातून से कर ली है, तो वो पहला बच्चा है तो थोड़ा सा टेंशन हो रही है, हम एहतियातन हॉस्पिटल लेके जा रहे हैं इनको। तो मैंने कहा तीसरी शादी वालिद साहब, वालिद मैंने कहा वो जो कल मिले थे, कह रहे हाँ वही। मैंने कहा वो 80 साल ही के हैं, कह रहे हाँ, और लग भी रहते 80 साल। मैंने कहा इस्लाम, एक लतीफा याद आ रहा है लेकिन वो सुनाने का नहीं, कभी अकेले में खुशबू लगा के आए तो सुनाऊंगा। मैंने कहा यार ये साइंसी तरक्की और ये जिम डोले और प्रोटीन डाइट, फुल प्रोटीन डाइट लिया करे, लो कार्ब डाइट और वैक्सीन और ये ड्रामे सब जरूरी है भाई, मैं डॉक्टरों के खिलाफ जाके काम खामे आप लोगों को ऊपर लगाना नहीं चाहता। मैंने कहा तुम लोग के पास कम वक्तों ना फोन है, ना बिजली है, ना खाद है, खा सिर्फ मकई रहे हो, मकई की रोटी खाते हैं सारा साल, گائے کا دودھ پیتے ہو تازہ تازہ, اس پہ تم کمبخت 80-80 سال میں چوتھی شادی کر رہے ہو. اور ہمارے یہاں ڈاکٹر کے آپ دیکھو کتنی ایس او پیز, پسینہ تھوڑا سا نکلا ہے او آر ایس, گاؤں میں یہ او آر ایس کی سہولت نہیں ہے, لہذا وہ ڈی ہائیڈریشن سے مر جانا چاہیے سب کمبختوں کو, ایک بھی نہیں مرتا, پھر بھی شہر میں مر رہے ہوتے ہیں لوگ. پسینہ ڈاکٹر سمجھ پسینہ زیادہ نکلے گا تو دیکھیں ڈی ہائیڈریشن ہوتی ہے ایکچولی سے, تو لہٰذا اے سی میں بیٹھے. وہ تو کہیں بھی نہیں بیٹھ رہا یار, گرمی میں گرمی برداشت کر رہا ہے, سردی میں سردی. میں نے کہا یار یہ گاؤں کے 2000 لوگوں کی آبادی میں نے سروے کیا, ایک خاتون بھی پریگنینسی سے مر نہیں رہی ہے, اور گاؤں میں محبت بھی ہے, سب اپنے باپ کو بھی کہہ رہے. میں نے کہا یار اس عمر میں بچے ابا پیدا کر رہے ہیں, پالے گا کون؟ کہہ رہے ابا نے تو پیدا کرنے پہ زور لگایا ہوا ہے, لالا کے ہمیں پالنا پڑے گا. ابا نے فل اسپیڈ سے کہہ رہے ابا تو اب بوڑھے ہو گئے, پال تو ہم رہے ہیں. تو میں نے کہا یار یہ کیا ہے, کوئی ترقی نہیں. اس لیے یہ سائنسی ترقی بہت اچھی بات ہے, لیکن کوئی اتنی بڑی انسانیت کے لیے خیر خواہ ثابت نہیں ہوئی ہے کہ انسانیت کے لیے نجات دہندہ ہے. بیڑا بھی غرق کسی ترقی نے کیا ہے. اگر کچھ بھی نہ ہو نا, زیادہ سکون کی زندگی گزرے گی, لوگ عشاء کے فوراً بعد سو جائیں گے, موبائل نہیں ہوگا, محبتیں بھی ہوں گی, بیویاں گھروں سے بھاگیں گی نہیں, آپ کے بھی کسی اور سے تعلقات بھی ہوں گے, جمشید کے نام سے آپ لڑکیوں کے نمبر سیو نہیں کرو گے, اور پیزے برگر خود بہت چھوٹ جائیں گے. سمجھ رہے ہو کہ نہیں سمجھ رہے؟ خود اگاؤ گے, خود کھاؤ گے, دیسی انڈا ملے گا آپ کو, بکری کا جب دودھ نکالو گے آدھا پسینہ دودھ نکالنے میں نکل جائے گا آپ کا. تو خود بخود یہ جو نیچر کا کوئی آلٹرنیٹ بولو نہیں ہے. تو اس لیے میرے بھائی قرآن کا ٹاپک سائنس نہیں ہے, سائنس کی ہمیں ضرورت ہے, وہ پہنچے اس سورج سے جہاں مرضی پہنچ جاؤ, لیکن اس قرآن کا جو, اگر اس گاؤں میں قرآن کی تعلیمات نہ ہوتی نا, پھر بیڑا غرق ہونا تھا ان کا. پھر پتہ کیا ہوتا, گاؤں کی لڑکیاں چڑیاں پہن کے گھوم رہی ہوتی ہیں, پھر یہ اپنی وائف کو نہیں اپنی گرل فرینڈ سے بچہ پیدا کرتا, لیکن اس کو ہاسپٹل لے کے بولو نہیں جاتا, کیونکہ سائنس بہت ترقی کر چکی تھی اس گاؤں میں اور لوگ لبرل ہو چکے تھے. پھر یہ ابا 80 سال کے ابا کو گھر میں نہیں رکھتا, وہ ابا اولڈ ہاؤس میں یا ای ڈی سینٹر میں ٹائم گزار رہے ہوتے. اور پھر یہ ہمارا بھی 10 دن اکرام نہیں کرتے, کہتے ہیں ایکچولی یہ مادہ پرستی ہے, اس میں مہمان 10 دن تک ہم مہمان کو کھلائیں, مولانا صاحب ہم کھلائیں, پاگل ہے کیا؟ تو یہ پھر مادہ پرستی ہوتی ہے. اس لیے میرے بھائی انسانیت کو سائنس سے زیادہ ضرورت کس کی ہے؟ مذہب کی ضرورت ہے انسان کا بچہ بنانے کے لیے, ورنہ یہی سائنس اور ٹیکنالوجی اگر مذہب کے بغیر آئے گی تو اور تباہی کا ذریعہ بنے گی, بن رہی ہے, لوگ چرس کی طرف آ رہے ہیں, ہیروئن کی طرف آ رہے ہیں. تو اس لیے ہمیں یہ کوئی شرمندگی نہیں ہے اس میں کہ قرآن کا ٹاپک سائنس نہیں ہے, اس میں کوئی شرمندگی کی بات نہیں ہے, قرآن سائنس کا باپ ہے. میں نے مثال دی تھی نا, دولہا کے سامنے آپ کو بیٹھنے نہیں دیا جا رہا تو آپ کی عزت کیسے ہوگی, آپ برتھ سرٹیفکیٹ نکال کے دیکھو یہ میرا بیٹا ہے اور میں دولہے کا کیا ہوں, باپ ہوں. تو آپ چپلوں میں بھی بیٹھو گے تو عزت ملے گی, دولہا آپ کو عزت دے گا, بولے گا پہلے ان سے ملیے, یہ میرے باپ ہیں. تو اس لیے مذہب کی ویلیو سائنس سے زیادہ ہے. اس لیے ہمیں بھائی, ہم تو یہ ثابت کرتے ہیں کہ جو قرآن کے موضوعات ہیں وہ انسانوں کے لیے زیادہ ضروری ہیں. اللہ تعالیٰ سمجھنے کی عمل کی توفیق عطا فرمائے. اچھا میرے بوئی, عورتوں کے لیے اکیلے قبرستان جانا عام ہوتا جا رہا ہے, خواتین کے اس عمل کی شرعی حیثیت کیا ہے؟ غلط ہے بھائی, ایک کوئی قبرستان میں جن بن کے بیٹھ جائے, ایک دن کسی خاتون کو ڈرا دے, وہ اپنے شوہر کی قبر پہ آئے نا, وہ پیچھے چھپ جائے اور اس شوہر جیسا ہولیا بنا کے کہے میں آ گیا, وہیں بے ہوش ہو جائیں گی وہ. تو یہ صحیح نہیں ہے, قبرستان کا ماحول تو خراب مت کرو. ایک ایسی جگہ ہے جہاں جا کے انسان آخرت کی یاد تازہ ہوتی ہے, ایک ایسی جگہ ہے جہاں جا کے انسان لے کے تھا بیٹا اچھا نہیں ہونے والا تمہارے ساتھ. وہاں بھی اگر خواتین جا رہی ہوں تو پہلے خواتین برقوں میں آئیں گی, تھوڑے دن کے بعد چہرہ کھولنے کے آئیں گی, پھر اس کے بعد خواتین کو روکنا کہاں آسان ہے بھائی, پھر اس کے بعد وہ بھڑکیلے قسم کے برقے آئیں گے, پھر جب قبرستانوں میں رش بڑھے گا تو پھر چادروں پہ آ جائیں گے, پھر وہی ماحول بن جائے گا. قبرستان میں اور حیدری کی مارکیٹوں میں فرق ختم ہو جائے گا, پھر قبرستان جانے کا دل چاہے گا کہ میں کب مروں گا. تو وہ وحشت جو قبرستان میں انسان کو آخرت کی یاد دلاتی ہے نا, وہ وحشت ختم ہو جائے گی. اس لیے خواتین کو چاہیے ایک نہ ایک دن سب نے قبرستان جانا ہے, اس ٹائم کا انتظار کر لیں, آپ جائیں گی قبرستان بے فکر رہیں, پھٹے پہ ڈال کے چارپائی پہ ڈال کے آپ کو وہی لے جایا جائے گا, اس سے پہلے جانے کی کوشش نہ کریں. اس چکر میں بہت سے مرد قبرستان پہنچنے لگے ہیں. غزہ کے مسلمانوں تک امداد کیسے پہنچائیں، جو پہنچا رہے ہیں ان سے پوچھیں، ٹھیک ہے؟ یہ سوال مجھ سے پوچھنے کا نہیں ہے، ہمیں لوگ دے دیتے ہیں، جو بغیر کہے تو پھر ہم وہ جن ٹرسٹوں پہ ہمیں اعتماد ہے ہم وہاں تک پہنچا دیتے ہیں، لیکن ہم نے بڑی کوشش کی ہے، بہت مشکل ہے اندر تک امداد پہنچانا براہ راست۔ غزہ کے بارے میں پوچھا ہے، مسلمانوں کی مجرمانہ خاموشی اور بی بی سی پر اللہ آخرت میں ہم سے سوال کریں گے۔ خاموشی اگر مجرمانہ ہے تو پھر یقیناً سوال ہوگا۔ مجرمانہ خاموشی وہ ہوتی ہے کہ آپ کے بولنے سے فائدے کی امید ہو، اور کچھ امید ہی نہیں ہے فائدے کی۔ بعض لوگ خاموش رہ کے زیادہ کام کر سکتے ہیں، وہ اگر بولیں گے تو کام نہیں ہوگا۔ آج کل مسئلہ یہ ہے کہ جو کام کرنے والے لوگ ہیں نا، ان کو بھی کام نہیں کرنے دیا جاتا۔ لوگ کہتے ہیں شور زیادہ مچاؤ، شور مچاؤ کہ میں کام کر رہا ہوں۔ شور مچانے والے کام نہیں کرتے ہیں، جنہوں نے کام کرنا ہوتا ہے وہ بہت کچھ کر رہے ہوتے ہیں۔ خاص طور پہ پاکستان کے بارے میں جو الزام لگائے جاتے ہیں نا کہ ہماری فوج کچھ نہیں کر رہی، ہماری آئی ایس آئی کچھ نہیں کر رہی، تو جو کر رہے ہوتے ہیں وہ بتا کے نہیں کرتے۔ میں تو ابھی باہر ٹریولنگ ہوتی ہے تو پتا چلتا ہے کہ پاکستان کوئی ہلکی چیز نہیں ہے، کچھ چیزیں میڈیا پہ بتانے کی نہیں ہوتی ہیں۔ تو یہ بہت کچھ اندر بہت سے ملک کر رہے ہوتے ہیں، تو اب خام خام نفرتیں پھیلا کے اپنا ٹائم ضائع مت کرو۔ ہمارا اور آپ کا کام یہ ہے، جو ہم کر سکتے ہیں کریں، جو نہیں کر سکتے چپ کر کے بیٹھے رہیں اور دعا کرتے رہیں۔ ہمارا زیادہ ٹائم اپنوں کو گالیاں دینے میں لگ رہا ہوتا ہے، ابھی یہ کیوں نہیں کچھ کر رہا، ابھی یہ کیوں نہیں کچھ کر رہا۔ مفتی طارق مسعود صاحب کو دیکھو، شادیوں پہ بیان کے علاوہ کچھ آتا ہی نہیں ہے۔ یہ کچھ تو تم کیا کر رہے ہو، تم بھی تو باتیں ہی پھینک رہے ہو بیٹھ کے، یا تو تم توپے لے کے گئے ہوئے ہوتے ہیں نا، ویڈیو بنا کے بھیج رہے ہوتے ہیں، میں دیکھو توپے لے کے جہاد کر رہا ہوں، مفتی طارق مسعود بچے پیدا کر رہا ہے، پھر میں بھی شرمندہ ہو جاتا ہے یار۔ تم بھی تو یہاں بیٹھ کے کوئی چائے بنا رہے، ہوٹل والا وہ پھینک رہا ہے، بھائی یہ مولوی سالے کچھ نہیں کر رہے اور کیتلی میں چائے ڈال رہا ہوگا، پھر چکھ رہا ہوگا میٹھا کیسا ہے اس کا، تو کیا کر رہا ہے یہاں بیٹھ کے بھائی۔ تو جو کر سکتے ہو کرو بھائی، کس نے منع کیا ہے؟ اور جو کرنے والے ہوتے ہیں اکثر وہ بول نہیں رہے ہوتے۔ اور پاکستان کے بارے میں ایک بات یاد رکھو، جب بھی دنیا میں کسی پہ آفت آئی ہے نا مسلمانوں پہ، پاکستان نے اپنا سینہ سب مہاجرین کے لیے ہمیشہ کھولا ہے، لیکن میرے اور آپ پہ کوئی آفت آئی نا، کوئی پڑوسی ملک ہمیں پناہ نہیں دے گا، سب مار کے لتر لگا کے بھگائیں گے ہمیں۔ یہ صرف ہمارا ظرف ہے کہ ہم سب کے ساتھ ہیں، کوئی ہمارے ساتھ نہیں ہے۔ جتنے بھی خلافت کے نام پہ ملک قائم ہوئے ہوں یا اسلامی اور جتنے بھی جو مرضی ہو، انہیں ٹھینگا دکھا دینا، انہیں دفاؤ یہاں سے۔ ہم کہیں گے ہم نے 16 لاکھ افغانیوں کو پناہ دی، ہم نے 32 لاکھ کہہ رہے ہیں دی ہوگی، ہم نہیں تمہیں رکھیں گے، دفاؤ یہاں سے، سمجھ رہے ہو؟ اس لیے ہم نے اپنے حکمرانوں کو برا بلا کہہ کے اپنے ہی پاؤں پہ کلہاڑی مت مارو۔ جو اعتراض کی چیز ہے وہ اعتراض کرو، جو غلط ہے اس کو غلط کہو، لیکن اسٹیٹ کے اگینسٹ جاننے کی کوشش مت کرو۔ کوئی نقصان نہیں، جتنے بدماشی کے ساتھ یہاں جی، دنیا میں کسی ملک میں خدا کی قسم آپ کی وہ عزت نہیں ہوگی جو آپ کے اپنے ملک میں ہے۔ ہر ملک میں آپ اجنبیوں کی طرح رہتے ہو، عربوں میں تو 2 ٹکے کی ویلیو نہیں ہے ہماری۔ عرب تو کبھی مانے، آپ عربی بھی بول لو گے نا، جب اس کو پتا چلے گا پاکستانی ہے، چل بھائی ہٹ یہاں سے، آیا بڑا، تو مانتے نہیں ہوتے، پتہ نہیں تھرڈ دنیا کے کھسے پٹے لوگ وہاں میں یہ سمجھتے ہیں۔ تو ہماری بدماشی یہی ہے، یہی ہے سب کچھ، ہماری جو عزت ہے نا وہ یہی ہے، باہر کچھ پیسہ ہے عزت عزت نہیں، اور یہاں کون سے جو کوالیفائڈ لوگ ہیں ان کی عزت ہوتی ہے، وہ بھی یورپ امریکہ میں، سعودیہ میں تو ان کی بھی نہیں ہوتی۔ عرب ملک تو آپ سائنٹسٹ بھی ہونا نہیں مانتا، بولے جا گیم سے پیسے کیسے کماتے ہیں؟ اگر جوا کھیل کے کما رہے ہیں تو جائز نہیں ہے، گیم بنا کے پھر اس میں ایڈ چلوا کے ڈالتے ہیں تو پھر جائز ہے، لیکن یہ کام ہے ٹائم ویسٹنگ، کوئی اچھا کام کر لو وہ زیادہ بہتر ہے۔ چبئی بنگلہ دیش سے ہمارے کچھ دوستوں کے فون آئے ہیں، ڈھاکہ مرکز الفرقان کے پروگرام میں ٹکٹ لگائے گئے تھے، 1000 روپے، 4000، 5000، کیا یہ پروگرام کمرشل تھا اور یہ صورتحال آپ کے علم میں تھی؟ اچھا بھائی، میرا بنگلہ دیش کا سفر فری پوکٹ کا تھا، کمرشل بیسس پہ نہیں تھا۔ میں بار بار لوگوں کو بتاتا ہوں، میں جہاں بھی دنیا میں تبلیغ کے لیے جاتا ہوں فری پھوکٹ کا ہوتا ہے، ثواب کے علاوہ کوئی خوشی سے کوئی ہدیہ دے دے تو ایک الگ بات ہے، وہ تو کوئی بھی کسی کو۔ آج ایک صاحب آئے ماشاءاللہ، وہ کیا لے کر آئے تھے، چاروں گھروں کے لیے ماشاءاللہ खजूर और उसमें बादाम वादाम में तो खुश हो गया, मैंने चलो वरना मुझे तकसीम करना पड़ता है, कोई साहब आए कभी खजूर लेकर आ गया, अब इस पे तो गवर्नमेंट की तरफ से पाबंदी नहीं है ना, ये मैं थोड़ी कह रहा हूँ कि वो तो खुद ही अपनी खुशी से कोई खजूर ले आया कोई कुछ ले आया कोई, तो लेकिन मेरा जो जितने भी ट्रेवलिंग होती है वो फी सबीलिल्लाह होती है, उसके कोई चार्जेस नहीं होते। तो बांग्लादेश में भी फ्री फोकट ही का था, मरकजुल फुरकान वालों ने मुझे पता चला कोई टिकट लगाए हुए थे 1000-4500 मेरे बयान में, तो वो मुझे नहीं पता था तो वो लगाए हैं, तो आप जाने जो बांग्लादेश वाले जाने मरकजुल फुरकान, और उसमें मेरा भी कोई कमीशन नहीं था और ना मुझे किसी नाम पे मिला है, कुछ भी नहीं है उसमें फी सबीलिल्लाह। तो मुझे बाद में लोगों ने शिकायत की कि ये 5000 भी टिकट लिया इन्होंने, तो भाई हमें नहीं पता इन सब चीजों का, इसलिए कि मैं फिर मेरे बारे में लोग बदगुमान होते हैं, लोग कहते हैं अच्छा मुफ्ती साहब का ना खांचा है कि 4000 का टिकट बेचना 1000 का टिकट बेचना, इतने तुम्हारे इतने हमारे, क्योंकि टिकट तो बहरहाल मेरे नाम पे बिके होंगे ना भाई, मशहूर शख्सियत के नाम पे टिकट बिकते हैं ना, कि बंदा आ रहा है तो बेचो। अब तो मैं उनको पहले से जानता भी नहीं हूं, मुझे तो मौलाना तलहा साहब थे जो बांग्लादेश में हमारे होस्ट थे, उन्होंने बुलाया तो मैं तो उनके मातहत था, तो अब किसी ने टिकट बेचा है नहीं बेचा मुझे नहीं पता भाई, तो इसलिए मैं ना किसी को सही कह रहा हूं ना गलत कह रहा हूं, लेकिन मेरा ये दौरा कमर्शियल बेसिस पे नहीं था, क्योंकि लोग मेरे बारे में बदगुमान होते हैं कि यार 4000 का टिकट है तो मेरा ख्याल है 500 शायद मुफ्ती साहब का भी कमीशन होगा, तो ऐसा कुछ भी नहीं है। वो लोग ये कहते हैं, मैं उनको मना करता हूं टिकट शिकट ना लगाया करो, वो ये कहते हैं कि भाई वो टिकट लगाने से ये होगा कि हॉल फ्री में नहीं मिलता, तो वो जो इस तरह के मॉल हैं या हॉल हैं तो वो फ्री में नहीं होते, तो उसमें वो उनके पैसे देने पड़ते हैं, तो हम लोगों से लेते हैं। अच्छा कुछ लोग कहते हैं कि ये जितने पैसे देने पड़ते हैं उससे ज्यादा में ले लेते हैं ये लोग, यानी हॉल अगर 5 लाख का है तो इनके अर्निंग 10 लाख की होती है, तो फिर लोग पूछते हैं वो 5 कहां गए, तो भाई वो मेरे पास नहीं है। कुछ ने कहा ये हॉल 20 लाख में बुक हुआ और टिकट बिके 40 लाख के, मुफ्ती साहब आपको पता है वो 20 लाख मजीद कहां गए, आपको कितने मिले उसमें से, आपका कितना कमीशन था, भाई मुझे सवाब के अलावा कुछ भी नहीं मिला। तो ये मैं इसलिए क्लियर कर रहा हूं कि आप जाने वो लोग जाने, जो बांग्लादेश वाले जाने, और मरकजुल वहां मरकज को मरकज बोलते हैं बांग्लादेशी जबान, मरकजुल फुरकान वाले जाने, तो ये वजाहत मेरी तरफ से जरूरी थी। अच्छा वही हम तो ये मुझे तो चलो उन्होंने स्पॉन्सर किया था टिकट आने जाने का, उन्होंने दिया था, मेरे तो दो दोस्त अपने खर्चे पे गए हैं, तो बेचारे टिकट भी इनका, इनको भी लोग समझ रहे हैं इनका भी बहुत कमीशन था, भाई ये तो अपना खर्चा करके गए हैं यार, सही है, इनका तो टिकट भी अपना खुद कराया है इन्होंने। मेरे साथ कोई भी जाए ना फ्री फोकट में ना जाए, कुछ क्योंकि बाद स्कॉलर्स होते हैं वो जा रहे हैं तो उनके साथ 8-10 ग्रेवी में जा रहे होते हैं, वो भी सब फ्री टिकट होते हैं। मैंने अपने दोस्तों को बोला हुआ है मुझे अगर कोई कहीं बयान के लिए बुलाएगा अगर मेरे साथ जाना है तो मैं उसको बोलूंगा इससे पैसे लो, फ्री फोकट में, फ्री फोकट की दोस्तियां तो भाई सबकी होती हैं, आपको हमारे साथ जाने का कितना शौक है टिकट के पैसों से पता चल जाएगा, फ्री फोकट की दोस्तियां क्या। ऐसा भी हुआ, अभी मैं बांग्लादेश जा रहा था, 2-3 दोस्त मुफ्ती साहब हम भी आपके साथ जाना चाहते हैं, हमें आपसे बहुत मोहब्बत है इस तबलीगी सफर में, तो आप हमारा भी उनसे कह दें। मैंने कहा ठीक है मैं आपका भी कह देता हूं, भाई 2 बंदे और आ रहे हैं। फिर मैंने उनसे बोला कि वो इतना पैसा है नहीं, इतने टिकट के पैसे आ रहे हैं, यानी पैसे हम तो आपके साथ जा रहे हैं। मैंने कहा आपको मुझसे चूंकि मोहब्बत बहुत ज्यादा है, मोहब्बत बहुत ज्यादा है ना, क्योंकि मजहबी मजहब के नाम पे ना हमारे यहां ट्रेनिंग ये होती है कि मुफ्त खोरी की आदत डलवाई जाती है मजहब के नाम पे। भाई मजहब तो खर्च करना सिखाता है, मुफ्त खोरी कहां से सिखाता है मजहब यार, मजहब तो सिखाता है खर्च करना सीखो, मुफ्त खोरी की आदत ये मजहबी लोगों का काम नहीं है। अगर कोई है तो इसका मतलब मजहबी है नहीं, आप कह सकते हो साहब खुद टिकट भी अपना ही खुद ही कर लेते। तो मैं इतनी पांव फैलाऊंगा जितनी मेरी चादर है, क्योंकि मेरी ट्रैवलिंग एक सिर्फ बांग्लादेश की थोड़ी है, हर थोड़े दिन बाद कहीं ना कहीं जा रहा हूं, अगर मैं अपने खर्चे पे जाना शुरू कर दूं तो मेरे बच्चों को तुम्हारा बाप खिलाएगा क्या? क्या क्या? तो मैं उनसे कहता हूं भाई आप मुझे अमेरिका बुला रहे हो, कनाडा बुला रहे हो, बयान के लिए बुला रहे हो, तो इतना तो कर लो कि आने जाने का टिकट दे दो, तो बस इतना ही करवाता हूं, इससे ज्यादा मैं तो उनसे ये भी नहीं कहता कि होटल में ठहराओ, मैं कहता हूं मेरे अपने रिलेटिव है मैं उधर ठहर लूंगा, होटल का खर्चा भी करना है तो तुम्हारी वो है, मुझे नहीं चाहिए होटल, मुझे तो एंट्री मारनी है, उसके बाद फ्री फोकट के मस्जिदों में बयान रखवाओ, कोई टिकट शिकट लगाने की जरूरत नहीं है। अब अंदर जाने के बाद क्या हो रहा है क्या नहीं हो रहा है ये मेरी है हेडिक थोड़ी है, मैं तो फिर इसी में सारी जिंदगी बर्बाद कर दूंगा अपनी, तो इसलिए वो पहला जो मेरा अमेरिका का सफर हुआ वो मेरे अपने खर्चे पे था, उस पर भी लोगों ने पैसे कमाए हैं, साहब आ रहे इतने पैसे, मैंने कहा भाई कहां के पैसे, तो मैं खुद खर्चा करके आया हूं भाई, लेकिन अब बार बार नहीं हो सकता, मैं इतना बड़ा लैंडलॉर्ड नहीं हूं कि मैं रोजाना अमेरिका और कनाडा और जापान और वो, फिर तो मैं मेरे बच्चे मुझे पकड़ के मारेंगे, अब्बा पैदा 19 कर दिए थोड़े कर लेते, फिर थोड़े थोड़ा स्पीड हल्की रख लेते, और अभी भी अल्लाह का शुक्र है 19 तो अब की रिपोर्ट है, जब भी मुझसे कोई पूछता है कितने बच्चे, मैं कहता हूं अभी स्टिल अब तक की मुताबिक 19 है, अल्लाह नजरे बस से बचाए। ये मैं बार बार 19 की रिपोर्ट पता है क्यों पेश करता हूं, लोग कहते हैं अपने घरेलू बातें क्यों शेयर करते हो, भाई मेरा नजरिया है फैमिली प्लानिंग वालों के नजरियात की धजियां उड़ाना, और ये मैंने उस वक्त इनकी मुखालफत शुरू की थी जब मेरा एक बच्चा भी नहीं था, और मैंने कहा था मैं इनके अगेंस्ट जाके दिखाऊंगा और साबित करूंगा ये झूठ बोलते हैं कि दो बच्चे ही अच्छे, तो आज अल्लाह का शुक्र है अल्हम्दुलिल्लाह अल्लाह नजरे बस से बचाया, तो मुझे ये बोलना पड़ता है, मैं बार बार इसलिए कहता हूं मैंने चार शादियां, क्योंकि मेरा मकसद सोसाइटी में चार शादियों को प्रमोट करना है, तो मुझे तो बताना पड़ेगा भाई, वरना लोग थोड़ी बताते हैं। एक दिन नादरा वालों के पास गया, उन्होंने कहा बहुत मर्द है इनकी चार चार बीवियां हैं, पहली बीवी समझ रही है एक ही है वो, तो कागज में हमें पता है, तो मैंने कहा हमारे तो भाई सब ओपन है अल्लाह का शुक्र है, क्योंकि हमारा तो मकसद ही लोगों को मोटिवेट करना है, तो हम क्यों छुप के शादी करें, और आप मोटी का वेट करते रहो बैठ के और खुद मोटे होते रहो, तो मोटी का वेट करते रहो कि मोटी जब इजाजत देगी तो हम करेंगे शादी, मोटी का वेट करते रहो वो आपको इजाजत कभी भी नहीं देगी, तो इसलिए मोटी को पतला करने का एक तरीका यही है कि मोटी पे एक पतली ले आओ, वो उसको देख देख के टेंशन से पतली हो जाएगी, मोटी का वेट मत करो, वेट किस चीज का कि वो आपको इजाजत दे, ये वेट मत करो। अल्लाह अमल की तौफीक अता फरमाए।